गत हप्ता हामीले छोटकरीमा यो निवास स्थानको बारेमा हेरेका थियौँ। अब निवास स्थानको छोटकरी हामीले बनावट यसको कस्तो छ अनि यसको भागहरूको बारेमा हेरेका थियौँ। त्यसलाई फेरि आज हामीले थोरै रिक्याप गरेर फेरि यसको अध्ययनलाई कन्टिन्यू गर्नेछौँ। निवास स्थानको बारेमा चाहिँ विशेष गरी प्रस्थानको पुस्तकमा उल्लेख भएको छ। यो प्रस्थान 28 को प्रस्थान 25 को 8-9 मा चाहिँ परमेश्वरले नै यो निवास स्थान, यसको सम्पूर्ण विवरण, यसको लम्बाइ उचाइ अनि यसलाई बनावट बनाउने मेटेरियलहरू, साधन स्रोत, मान्छे व्यक्ति सबै सबै चाहिँ तोकिएरै किटान गरेरै भन्नुभयो, मसालाई निर्देशन दिनुभयो। त्यो कुरा चाहिँ प्रस्थान 25 को 8-9 मा छ।
अनि तिनीहरूले मेरा निम्ति एउटा पवित्र स्थान बनाउन् कि म तिनीहरूको बीचमा बास गरौँ। निवास स्थानको नमुना र त्यसका सबै सामानहरूको नमुना अनुसार, अर्थात् मैले तिमीलाई जे देखाएँ त्यही अनुसार तिमीहरूले बनाउन्।
मसालाई यो निर्देशन दिएपछि मसाले पनि त्यही अनुसारले निवास स्थान बनाउँछन्। यो भिडियोमा चाहिँ निवास स्थानको छोटकरीमा के छ भन्ने कुराहरू देखाइएको छ। यो बाहिरको चाहिँ पर्दा हो। यो बाहिरभन्दा यो पर्दाभन्दा बाहिर चाहिँ छाउनी भनिन्थ्यो, अनि यो बाहिरको पर्दालाई चाहिँ ढोका भनिन्थ्यो। भेटु नेपालको के अरे निवास स्थानको ढोका, यो ढोका चाहिँ पूर्वतिर फर्किएको हुन्थ्यो अथवा पूर्व दिशामा हुन्थ्यो। यो ढोकाबाट छिरेपछि यो जति पनि ग्राउन्ड देखिएछ यो ग्राउन्डलाई चाहिँ आँगन भन्ने गरिन्थ्यो। यो आँगनमा चाहिँ विशेषतः दुईवटा फर्निचरहरू हुन्थ्यो। हो यो चाहिँ हामीले जुन देखिरहेका छौँ यसलाई चाहिँ होमबलीको वेदी भनिन्थ्यो। अहिले देखिएको चाहिँ यो चाहिँ हात पाउ धुने बाटा हो। यो दुईवटा फर्निचर चाहिँ आँगनमा हुन्थ्यो। त्यसपछि ट्याबर्नेकल प्रपर भन्छ यसलाई इङ्ग्लिसमा, अथवा चाहिँ नेपालीमा भेटिने पाल भन्छ। खासमा वास्तविक निवास स्थान, प्रपर निवास स्थान चाहिँ यो नै हो, भेटिने पाल। किनभने यसमा चाहिँ परमेश्वरले महापुजारीहरूसँग भेट गर्नुहुन्थ्यो अथवा बातचित गर्नुहुन्थ्यो, बोल्नुहुन्थ्यो क्या, सुनिने आवाजमा बोल्ने गर्नुहुन्थ्यो। यो भेटिने पालमा छिर्नको निम्ति अगाडि एउटा ढोका हुन्थ्यो। यो ढोकाबाट छिरेपछि चाहिँ यो पर्दाबाट छिरेपछि पवित्र स्थान भन्ने आउँथ्यो। जसरी हामीले यो भिडियोमा पनि अब देख्न सक्छौँ, पवित्र स्थान भन्ने आउँथ्यो। यो पवित्र स्थानमा तिनवटा फर्निचरहरू हुन्थ्यो। हो यसरी हामीले देखेअनुसार देब्रेपट्टि चाहिँ समाधान हुन्थ्यो, यसको 7 वटा आँगाहरू हुन्थ्यो। अनि दाहिनेपट्टि चाहिँ हामी तपाईँले देखिराख्नु भएको छ भेटी के अरे रोटीहरू राख्ने टेबल हुन्थ्यो। 6-6 वटा लहरमा, दुई लहरमा 6-6 वटा रोटीहरू राखिन्थ्यो। ठिक त्यसको अगाडिपट्टि पश्चिम दिशातिर्फ चाहिँ महापवित्र स्थान छिर्ने पर्दा अगाडि यो सुनौलो धूप वेदी राखिएको हुन्थ्यो। यो धूप वेदीमा चाहिँ बाहिर अघि हामीले देख्यौँ हुम्बलीको वेदीमा चढाइएका जति पनि बलिदानहरू छन् त्यसको खरानी, अनि त्यसमा चाहिँ तलपट्टि धूपहरू पनि राखिए, धुपौरोहरू राखिएको हुन्थ्यो। त्यो धुपौरोहरू ल्याएर अनि हो यो रोटीमाथि चाहिँ लोबान भन्ने राखिएको हुन्थ्यो, एकदमै बास्नादार हुन्थ्यो। त्यो लोबान बाहिरको चाहिँ धुपौरोहरू कोइलाहरू सबै मिसाएर चाहिँ यो धूप वेदीमा हालिन्थ्यो। यो धूप वेदीमा हालिसकेपछि यसको धुवाँ चाहिँ तपाईँको चाहिँ बढ्दै बढ्दै गएर यो पर्दाभन्दा भित्र पनि छिर्थ्यो क्या, महापवित्र स्थानसम्म छिर्थ्यो। त्यो महापवित्र स्थानले कृपा आसनलाई ढाकेपछि मात्रै चाहिँ महापुजारी वर्षको एकचोटि प्रायश्चितको दिनमा महापवित्र स्थानमा छिर्ने गर्थे। महापवित्र स्थानमा जो कोही छिर्न पाउँथेन, अथवा परमेश्वरले नि महापवित्र स्थानमा चाहिँ महापुजारीलाई मात्रै वर्षको एकचोटि प्रायश्चितको दिनमा छिर्ने आज्ञा गर्नुभएको थियो। अब यो दोस्रो पर्दाबाट छिरेपछि त्यहाँभित्र चाहिँ एउटा मात्रै फर्निचर हुन्थ्यो। अब हामीले देख्न सक्छौँ एकैछिन, त्यो महापवित्र स्थानभित्र हुने फर्निचर भनेको चाहिँ बाचाको सन्दुक भन्ने थियो। त्यो एउटा मात्रै फर्निचर थियो। त्यो बाचाको सन्दुक चाहिँ एउटा बाकस जस्तो थियो, हामीले यहाँ हेर्न सक्छौँ। एकछिन, अब यो पर्दा धुप धुप सुनको सुनौरो धुपौरोबाट चाहिँ यसरी धुपको वेदीबाट चाहिँ धुप निस्किन्थ्यो, धुवा निस्किन्थ्यो बाँच्ने दर, अनि यो इन्सेन्स चाहिँ यसरी चाहिँ महापवित्र स्थानसम्म छिर्थ्यो। हो यो चाहिँ महापवित्र स्थानमा भएको एउटा मात्रै फर्निचर हो, यसलाई चाहिँ बाचाको सन्दुक भनिन्छ। यो माथिपट्टि चाहिँ ढकनी हुन्थ्यो, त्यसमा दुईवटा करुबहरू हुन्थे, यसरी एकअर्कामा हेरिरहेका करुबहरू, बिचतिर हेरिरहेका करुबहरू, अनि यो करुबको बिचमा चाहिँ मर्सी सिट भनिन्छ त्यसलाई, कृपा आसन। अनि यो बाकसभित्र चाहिँ तिनवटा कुराहरू हुन्थ्यो, एउटा चाहिँ मन्ना, अर्को चाहिँ हारुनको लौरो, अर्को चाहिँ बादशाहका पार्टीहरू हुन्थे। अनि हो यो कृपासनमाथि चाहिँ यसरी महापुजारीले आएर चाहिँ रगत चाहिँ छर्किने गर्थे। यो चाहिँ मोटामोटी निवास स्थानको चित्र हो। अब यो निवास स्थानको चाहिँ निर्माणका लागि सामग्रीहरू के कसरी बनाउने भन्ने निर्देशन चाहिँ प्रस्थान 25 देखि 27 अध्यायमा छ। त्यहाँ सबै निर्देशनहरू परमेश्वरले दिनुभएको छ। त्यो निवास स्थानको पर्दादेखि लिएर बारहरू, अङ्कुशीहरू, अनि टेबलहरू कसरी बनाउने, कुन सामग्री, कुन मेटेरियलले बनाउने, त्यसको लम्बाइ, चौडाइ, उचाइ सबै चाहिँ परमेश्वरले प्रस्थान 25 को 25 अध्यायदेखि 27 मोसालाई निर्देशन दिनुभएको छ। यसरी डन्डाहरू घुसाउनु पर्ने हुन्थ्यो, डन्डाहरू हाल्ने ठाउँ हुन्थ्यो, त्यसलाई बोक्नु पर्ने हुन्थ्यो, त्यसलाई सिधै हातले बोक्न मिल्थेन, यसरी डन्डाहरू हालेर डन्डा समातेर चाहिँ लेबीहरूले बोक्ने गर्थे। अनि प्रस्थान 35 देखि 40 चाहिँ ठ्याक्कै मोसालाई आज्ञा गर्नुभयो अनुसार मोसाले पनि अरू व्यक्तिहरूलाई खटाएर परमेश्वरले नै भन्नुभयो अनुसार निवास स्थान र त्यसभित्र भएका फर्निचरहरू बनाएको, निर्माण भएको घटना छ। तपाईँको प्रस्थानको पुस्तकको 40 अध्यायतिर हेऱ्यौँ भने चाहिँ निवास स्थान खडा गरिसकेपछि, अनि 34 पददेखि हेऱ्यौँ भने निवास स्थान चाहिँ परमप्रभुको महिमाले भरिएको छ। प्रस्थान 40 को 34 देखि 38 पदसम्म पढ्दिनु होला।
प्रस्थान 40 को 34 देखि 38 पद। तब बादलले भेट हुने पाललाई ढाक्यो र परम प्रभुको महिमाले निवास स्थानलाई भरिदियो। अनि भेट हुने पालमाथि बादल बसिरहेको र परम प्रभुको महिमाले निवास स्थानलाई भरेको हुनाले मूसा त्यसभित्र पस्न सकेनन्। अनि इजरायलीहरूका सबै यात्राहरूभरि जब जब निवास स्थान माथिबाट बादल उठ्थ्यो तब तिनीहरूले यात्रा गर्थे। तर बादल उठेर गएन भने जुन दिनसम्म त्यो बादल उठेर जाँदैन थियो त्यस दिनसम्म तिनीहरूले यात्रा गर्दैन थिए, किनकि इजरायलीहरूका सबै यात्राहरूभरि इजरायलको सारा घरानाको दृष्टिमा परमप्रभुको बादल दिनमा निवास स्थानमाथि रहन्थ्यो अनि रात ती त्यसमा आगो हुन्थ्यो।
परमेश्वरले जब चाहिँ मोसालाई आज्ञा गर्नुभयो, अनि मोसाले चाहिँ आज्ञा गरे अनुसार यो निवास स्थान खडा गरे नि, यो सम्पूर्ण स्ट्रक्चर हामीले देखिरहेको छौँ, सम्पूर्ण निर्माण चाहिँ खडा गरे नि। त्यसपछि अन्तिममा चाहिँ परमेश्वरले भन्नुभयो अनुसार निर्माण सकिएपछि परमेश्वरले आफ्नो भनौँ न त्यो निवास स्थानलाई चाहिँ एक्सेप्ट, स्वीकार गर्नुभएको कुरा चाहिँ तपाईँको चाहिँ प्रस्थान 40 को 34 देखिमा छ। त्यहाँ महिमाले भरियो भनेको छ। सुरुचोटिमा त यस्तो सम्भव भएको छ कि त्यो होमबलीमा लगेर वेदी राख्दाखेरि होमबलीको वेदीलाई परमेश्वरले स्वर्गबाट चाहिँ आगो झरेर चाहिँ जलाउनु भएको छ कि, यसरी चाहिँ परमेश्वरले निवास स्थान चाहिँ स्वीकार गर्नुभएको कुरा यसरी जनाइएको छ। अब निवास स्थानको जति पनि यो सामग्रीहरू छ नि, यो सबै सामग्रीहरू इजरायलीहरूले किनेका होइनन्। इजरायलीहरूले नै चाहिँ एक हिसाबले दान गरेका थिए, अनि इजरायलीहरूले जे जति आफ्नो चाहिँ हेउले भ्याए अनुसार दान गरेका थिए, त्यही दानका चिजहरूबाट नै यो प्रस्थान के अरे निवास स्थानको सबै चिजहरू बनिएको थियो के। जस्तै प्रस्थान 25 को 1-2 पढिदिनु।
प्रस्थान 25 को 1 र 2 पद। अनि परम प्रभु मोसासँग यसो भन्दै बोल्नुभयो, इजरायलीहरूलाई भन र तिनीहरूले म कहाँ भेटी ल्याउन्, आफ्नो हृदयले नै सो इच्छापूर्वक दिने हरेक मानिसबाट तिमीहरूले मेरो निम्ति लिनु, मेरो भेटी
एकछिन
लिनु।
है, एकछिन, 2 पद 1-2 चाहिँ परमेश्वरले भन्नु, इजरायलीहरूलाई भन उनीहरूले जे जति इच्छा गर्छन् सो इच्छाले दान गरून्। के दान गरून् त, अब 3 र 4 पदमा हामी हेऱ्यौँ भने यो निवास स्थानमा जे जे सामान चाहिएछ नि त्यही सामान नै दान गरून् भनेर परमेश्वरले भन्नुभएको छ क्या। 3 र 4 पद पढ्नु।
3 पद। अनि तिनीहरूबाट तिमीहरूले लिनुपर्ने भेटी यो हो, सुन, चाँदी र पित्तल।
एकछिन,
4 पद।
सुन, चाँदी र पित्तल। यो सुन, चाँदी र पित्तल चाहिँ विशेष गरी यो काठको बारहरू बनाइएको हुन्थ्यो, त्यो बारहरूलाई चाहिँ ढाक्न प्रयोग गरिन्थे। अनि त्यसको अङ्कुशीहरू, चङ्गुलहरू, अनि त्यो निवास स्थानको भित्रको चाहिँ पवित्र अति पवित्र स्थानको फर्निचरहरू बोक्ने डन्डाहरूमा जुन चाहिँ त्यो प्वाल बनाउनु पर्ने हुन्थ्यो नि, चुलघरहरू, त्यो सबै चाहिँ यो सुन, चाँदी र पित्तलले बनाएको हुन्थ्यो। अनि
4 पद। अनि निलो, बैजनी, रातो र मिहिन मलमलको लुगा अनि बाख्राको ऊन।
यो तीन पद चार पदमा के कुराहरू भनिएको छ उल्लेख गर्नु त।
निलो अनि निलो, बैजनी, रातो र मिहिन मलमलको लुगा अनि बाख्राको ऊन।
यो निलो बैजनी रातो र मिहिन मलमलको के अरे निलो बैजनी रातो रङको लुगाहरूले चाहिँ तपाईँको चाहिँ तिनवटा ढोकाहरू मनाइन्थ्यो। अगाडिको मूल ढोका, त्यसपछि पवित्र स्थान छिर्ने ढोका, र अति पवित्र स्थान छिर्ने पर्दाहरू मनाइन्थ्यो। यो मिहिन मलमलको लुगा भनेको छ नि, यो चित्रमा पनि तपाईँले देख्नुहुन्छ, मिहिन मलमलको लुगा चाहिँ यो बाहिरपट्टिको बार जुन छ नि, बार चाहिँ
टाउ कहाँ लाउने हो क्या, टाउ कहाँ लाएर यसरी हेर्नु।
बार चाहिँ यसरी हामीले देख्न सक्छौँ, सेतो मिहिन मलमलको बनाइन्थ्यो। त्यसपछि पाँच पाँच पद पढिदिनु।
पाँच पद, साथै रातो रङले रगाइएका भेडाका छालाहरू, स्टिलका छालाहरू र बबुलको काठ।
रातो रङले रङ्गाएका भेडाका छाला, सिल्का छालाहरू भनेको छ नि, यो छालाहरू चाहिँ माथिपट्टि भेटु नेपाल, यो जुन पवित्र स्थान अति पवित्र स्थान ट्याबरनेकल प्रपल प्रपर भनिन्छ अथवा भेटु नेपाल भनिन्छ, यसको माथिको छानाहरूको निम्ति प्रयोग हुन्थ्यो क्या यी। अनि त्यसपछि बबुलको काठ, बबुलको काठ भनेको यो बारहरू बनाउन प्रयोग हुन्थ्यो। त्यसपछि छ पद पढ्नु।
थपद, अनि उज्यालोका निम्ति तेल, अनि अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति सुगन्धित द्रव्यहरू।
उज्यालोको निम्ति तेल, अर्थात् चाहिँ यो महापवित्र के अरे पवित्र स्थानभित्र सामदानमाथि दियो हुन्थ्यो नि, त्यो दियोमा राख्ने तेल पनि त्यसरी नै भेटी माग्नु भन्नुभएको छ। अभिषेक गर्ने तेल भनेको विशेष गरी पुजारी र महापुजारी हारुन, हारुनको छोराहरूको निम्ति अभिषेक गर्ने तेल पनि भेटीको रूपमा माग भन्नुभएको छ। सुगन्धित धूपका निम्ति भन्नुको अर्थ यहाँ हामीले हेऱ्यौँ, जति यो पवित्र स्थानभित्र छिर्ने पर्दा, अति पवित्र स्थानको अगाडिपट्टि हुने जुन पर्दा अगाडि धुपौरो छ, त्यसमा प्रयोग गर्ने सुगन्धित द्रव्यहरू समेत यी सबै चिजहरू यसरी चाहिँ भेटी माग भन्नुभएको छ। अनि यो भेटी मागेको चिजबाटै यो निवास स्थान बनिएको हुन्थ्यो। समग्रमा हेर्ने हो भने यो भेटी नेपालको चाहिँ यसरी चाहिँ 45 फिट लम्बाइ हुन्थ्यो, 15 फिट चौडाइ हुन्थ्यो, 15 फिट उचाइ हुन्थ्यो। यसमा दुई भागहरू हुन्थ्यो, जसरी बिचको पर्दाले चाहिँ दुई भागमा छुट्याउँथ्यो, अगाडिको भागलाई पवित्र स्थान, पछाडिको भागलाई अति पवित्र स्थान भनिन्थ्यो। अगाडिको पवित्र स्थान चाहिँ रेक्टेङ्गल साइप सेपको हुन्थ्यो, पछाडिको अति पवित्र स्थान चाहिँ पर्फेक्ट एउटा क्युब जस्तो हुन्थ्यो कि, त्यसको उचाइ लम्बाइ चौडाइ 15 फिट बराबर हुन्थ्यो। अब यो बबुलको काठ हामीले अघि हेऱ्यौँ पाँच पदमा, बबुलको काठ नै किन प्रयोग गरिएको भन्दाखेरि बबुलको काठ चाहिँ विशेष गरी हलुङ्गो हुन्थ्यो, त्यो बेला ओसार पसार गर्न सजिलो हुन्थ्यो। हामीले प्रस्थान 40मा हेऱ्यौँ, इजरायलीहरू उजाड स्थानको यात्राभरि 40 वर्ष यात्रा गर्दाखेरि जहाँ जहाँ परमेश्वरले रोक तिमी आज राति यहीँ बस बास बस भन्नुहुन्थ्यो नि, हो त्यसरी चाहिँ चिन्ह देखाउँदाखेरि विशेष गरी बादलहरू उठ्ने गर्थ्यो, त्यो बादल चाहिँ निवास स्थानमाथि नै उठ्थ्यो, अनि त्यो चिन्ह अनुसार इजरायलहरू 40 वर्षसम्म यात्रा गरे। यो बबुलको काठको सम्बन्धमा प्रस्थान 26:15 पनि उल्लेख भएको छ। प्रस्थान 26:15 पद पढिदिनु त।
अनि निवास स्थानको निम्ति तिमीले बबुलको खडा रहने फल्याकहरू बनाउन।
बबुलको काठ नै बनाउनु भनेर तोकेरै भन्नुभएको छ है, बबुल काठ चाहिँ हलुङ्गो भएको कारणले गर्दा बनाइन्थ्यो। बबुलको काठको खम्बाहरू जुन छ नि, त्यो मान्छेले आफ्नो हिसाबले अहिले बोके जस्तो बोक्न मिल्दैन थियो, परमेश्वरले त्यसलाई बोक्ने पनि तरिका भन्नुभएको छ। गन्ती 4:31-32 पढिदिनु।
अनि भेटु नेपालमा हुने उनीहरूका सबै सेवा अनुसार उनीहरूको भारी बोक्ने जिम्मेवारी यही हो। निवास स्थानका फल्याकहरू, त्यसका साटाहरू, त्यसका खाँबाहरू र त्यसका चुलघरहरू, साथै वरिपरिको आँगनको खाँबाहरू, तिनका चुलघरहरू, तिनका किलाहरू र तिनका डोरीहरू, तिनका सबै सामानहरू र तिनका सबै कामको साथमा, अनि उनीहरूको भारी बोक्ने जिम्मेवारीका सामानहरू तिमीहरूले नाम लिइकन खटाउनु।
अर्थात् यो भनिएको चाहिँ जिम्मा चाहिँ मरारीहरूलाई हुन्थ्यो, लेवीका पनि कुलहरू हुन्थे, मरारी कुललाई यो चाहिँ खाँबाहरू बोक्ने जिम्मेवारी दिएको थियो। अनि त्यो खाँबाहरू जिम्मे कसरी बोक्ने भन्ने कुरा चाहिँ गन्ती 7:8 छ, पढ्दैन।
अनि चार गाडा र आठ गोरुहरू चाहिँ उनले पूजाहारी हारुनका छोरा इतामारको अधीनतामा मरारीहरूलाई उनीहरूको सेवा अनुसार दिए।
सेवा अनुसार दिए, सेवा त के त गन्ती 4:31-32 हामीले अघि पढिसकेका छौँ। यसरी चाहिँ गाडाहरूले डोराउनु पर्ने हुन्थ्यो। अनि यो खम्बाहरू यसरी बनाइएको हुन्थ्यो, बबुलको काठले खम्बाहरू बनाइसकेपछि बाहिरबाट चाहिँ सुनले मोरिन्थ्यो, तलपट्टि यसका दुईवटा चुलघरहरू हुन्थ्यो। हामीले यहाँ देखा छौँ, प्रत्येक खम्बाको तलपट्टि दुईवटा चुलघरहरू हुन्थ्यो। त्यो चाहिँ खम्बाको चाहिँ तलपट्टिको चाहिँ यसरी दुईवटा खुट्टा भनौँ न, त्यो चाहिँ ठ्याक्कै दुईवटा पाल भएको चुलघरहरू यसरी बनाइएको हुन्थ्यो। तलपट्टि पित्तल र चाँदीको बनाइएको हुन्थ्यो, त्यो चुलघरहरूमा लगाएर यसरी चाहिँ अडाइन्थे। यसरी अडाइसकेपछि यो हरेक बारहरू जसरी जोडिएको छ नि, त्यसलाई पनि फेरि बिच बिचमा डन्डाहरू हालेर चाहिँ कसिने गरिन्थ्यो यसरी। यसरी चाहिँ खम्बाहरूले नै दुईवटा पर्दा बनाएको हुन्थ्यो, अगाडिपट्टिको चाहिँ पवित्र स्थान छिर्ने अनि अति पवित्र स्थान छिर्ने पनि अगाडिपट्टि पर्दाहरू बनाएको थियो। पिल्लर पनि हुन्थ्यो, त्यहाँ बारहरू पनि हुन्थ्यो, त्यो बारमा चाहिँ पर्दाहरू टाँगिएको हुन्थ्यो। त्यो पर्दा चाहिँ अरू साधारण मिलमिलको बाहिरको चाहिँ आँगनको जस्तो पर्दा हुन्थेन, यसमा चाहिँ निलो रातो बैजनी रङको यसरी करुबहरूको चित्र चाहिँ राखिएको पर्दा बनाइएको हुन्थ्यो। अगाडिको लागि पहिलो पर्दा, पछाडिको लागि भित्रपट्टि महापवित्र स्थान छिर्नेलाई चाहिँ दोस्रो पर्दा भनिन्थ्यो। अनि माथिपट्टि यसरी छानाहरू हालिन्थे, हेर्नुहोस् त यी यसरी चाहिँ छानाहरू राखिने गरिन्थ्यो। यसरी चाहिँ सिलका छालाहरू को छानाहरू चाहिँ हाल्ने गरिन्थ्यो, ताकि यो पवित्र स्थान र अति पवित्र स्थान भएको भेट नेपालमा चाहिँ बाहिरको प्रकाश छिर्न पाउँदैन थियो, तर बाहिरको आँगनमा चाहिँ खुला राखिएको हुन्थ्यो, त्यसमा कुनै पनि छाना हुन्थेन। बाहिरको भागलाई, यो जति पनि आँगन भन्दा यो पर्दा भन्दा बाहिरको भागलाई छाउनी भनिन्थ्यो। यो छाउनी चाहिँ छाउनी भन्दा छाउनी र निवास स्थान छुट्याउने चाहिँ आँगन वरिपरि चाहिँ यसरी मिहिन मलमलको कपडाले, सेतो कपडाले भनौँ न बार बनाइएको हुन्थ्यो। प्रस्थान 27 नौ पद पढिदिनु त।
प्रस्थान 27:9, अनि तिमीले निवास स्थानको आँगन बनाउनु दक्षिणपट्टि दक्षिणी भागका निम्ति बाटेको मिहिन मलमलका 100 हात लामा आँगनका पर्दाहरू एकपट्टिका निम्ति बनाउन्।
हो, यसरी उत्तर दक्षिण पूर्व पश्चिम सबैतिर चाहिँ मिहिन मलमलको पर्दाहरू टाँगिन्थ्यो। त्यो मिहिन मर्मललाई पनि फेरि यसरी नै बारहरूले अडाएका हुन्थे, चाँदीका चुलघरहरू हुन्थ्यो, अङ्कुशीहरू हुन्थ्यो, यसरी चाहिँ अडाउने गरिन्थ्यो है। अब अगाडिपट्टि चाहिँ ढोका हुन्थ्यो, चाहिँ पूर्वतिर फर्किएको हुन्थ्यो। प्रस्थान 27:16 उल्लेख भएको छ यो कुरा, पढिदिनुहोस्। प्रस्थान सत्ताइसको सोह्र
सत्ताइसको
पद
स्वरपद, अनि त्यस आँगनको ढोकाका निम्ति निलो बैजनी रातो र बाटेको मिहिन मलमलको बेलबुट्टा हानिएको 20 हातको पर्दा होस्, अनि तिनका 4 खामाहरू र 4 छुलघरहरू हुन्।
आमेन। त्यसपछि यो ढोकाबाट भित्र छिरिसकेपछि अर्को फर्निचर भनेको हुम्बलीको वेदी हुन्थ्यो। यो हुम्बलीको वेदीको चाहिँ करिब करिब 4.5 फिट उचाइ, 7.5 फिट लम्बाइ, अनि यसमा चाहिँ बलिदानहरू जलाइने गरिन्थ्यो है। त्यसपछि चाहिँ हातपाउहरू धुने बाटा हुन्थ्यो, यो हातपाउ धुनेहरू बाटामा चाहिँ पानी राखिएको हुन्थ्यो। त्यसमा चाहिँ पुजारी लेबी महापुजारीहरूले आफ्नो त्यो बलिदान चढाइसकेपछि हातपाउहरू धुने गर्थे, चढाउनुभन्दा अगाडि पनि धुनुपर्ने हुन्थ्यो। प्रस्थान 30:17-21 पद पढिदिनु।
प्रस्थान 30:17-21, अनि परम प्रभुले मसालाई यसो भन्नुभयो, तिमीले धुने कामका निम्ति पित्तलको एउटा बाटा बनाऊ र त्यसको खुट्टा पनि पित्तलकै होस्, अनि तिमीले त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नु र त्यसमा पानी हाल्नु, र हारुन र उसका छोराहरूले त्यसमा आफ्ना हात र पाउहरू धोउन्। जब
पढ्नु
उनीहरू भेट हुने पालभित्र पस्छन् अथवा जब उनीहरू वेदीको नजिकमा सेवा गर्न परमप्रभुका निम्ति आगोद्वारा बढी बलि चढाउन आउँछन्, तब उनीहरूले पानीले धोउन् नत्र उनीहरू मर्नेछन्।
परमेश्वरले यस्तो आदेश दिनुभएको छ कि पानीले धोउन् नत्र तिनीहरू मर्नेछन् भन्नु गर्छ, त्यो गर्नै पर्ने हुन्थ्यो कि। अनि तपाईँहरूले एउटा कुरा ख्याल गरिराख्नु भएको छ, वचन पढ्दै गर्दाखेरि विशेष गरी यो दुईवटा फर्निचर, यो हात पाउ धुने बाटाहरू र अगाडिको भुम्बलीको वेदी छ नि, यो चाहिँ पित्तलले बनिएको हुन्थ्यो है, जुन चाहिँ बाहिरपट्टि छुट्टै त्यसरी पर्दाविहीन बाहिर खुला रूपमा राखिन्थ्यो। तर अब हामी जसरी पवित्र स्थानभित्र छिर्छौँ, यतुने पालको भित्रको सामानहरू चाहिँ सुनले मोरेको हुन्थ्यो है, यो फरक छ। बाहिरपट्टि आँगनको दुईवटा फर्निचरहरू पित्तलले मोरेको हुन्थ्यो। अब पवित्र स्थान र महापवित्र स्थान अथवा भेटिने पालको जति पनि फर्निचरहरू छ त्यो चाहिँ सुनले मोरेको हुन्थ्यो। अब भेटिने पालको पहिलो खण्ड पवित्र स्थान छिर्दाखेरि तिनवटा फर्निचरहरू देखिन्थ्यो, हामीले हेरिसकेका छौँ यो तिनवटा फर्निचरहरू होइन। यसरी चाहिँ सामदान हुन्थ्यो अनि रोटीको टेबलहरू हुन्थ्यो। यो सामदान चाहिँ महापुजारीले हरेक चाहिँ दिन चाहिँ दियोहरू सलेदोहरू फेर्ने गर्थे होइन। रोटीहरू पनि हप्ता हप्तै पछि चाहिँ नयाँ राखिने गरिन्थ्यो। अनि सुनौलो धूप वेदीमा चाहिँ यसरी चाहिँ कोइलाहरू धूपहरू हालेर चाहिँ धूप उडाइने गरिन्थ्यो, अथवा चाहिँ त्यहाँ सुगन्धित धूप चाहिँ उड्ने गर्थ्यो। महापवित्र स्थानभित्र सामदान हुन्थ्यो, बाचक के अरे बाचाको सन्दुक हुन्थ्यो, बाचाको सन्दुक पनि हामीले हेरिसकेका छौँ। यसमा तिनवटा चिजहरू हुन्छ, हिब्रू 9 को 4-5 मा छ, पढिदिनुहोस्।
हिब्रू 9:4-5, जसमा सुनको धूपवेदी र चारैतिर सुनले मोहरेको वाचाको सन्दुक थियो, जुन सन्दुकभित्र मन्ना भएको सुनको भाँडा, कोपिला लागेको हारुनको लौरो र वाचाका पाटीहरू थिए, अनि त्यसमाथि कृपा आसनलाई छहारी दिइराखेका महिमाका करुबहरू थिए, जसको विषयमा पहिले एक एक गरी बयान गर्न हामी सक्दैनौँ।
यसमा तिनवटा कुराहरू छ होइन त, हारुनको लौरो, कोपिलाको हारुनको लौरो, अनि मन्ना, अनि त्यसपछि बाचाका दुईवटा पार्टीहरू थिए। त्यो माथि चाहिँ यसरी चाहिँ कृपा आसन राखिएको हुन्थ्यो, कृपा आसनमा महापुजारीले रगत छर्किने गर्थे। यो सबैको अर्थ के हो त? हामीले पहिलो अघिल्लो हप्ता पनि हेरिसकेका छौँ, केही अंश हेरिसकेका छौँ। यो सबैको अर्थ चाहिँ बस त्यो बेलाको निवास स्थान खडा गरियो, पूजा गरियो, अनि त्यसपछि निवास स्थान बेबिलोनीहरूले खतम गरे, मन्दिर पनि खतम गरे, त्यो सबै सामानहरू चाहिँ बेबिलोनले नष्ट गरे, त्यसपछि त्यसको कुनै अर्थ नै बाँकी रहेन भन्ने चाहिँ होइन। किन भन्दा वचनमै हामीले थुप्रै वचनहरू पाउन सक्छौँ कि यो निवास स्थानले अझ धेरै ठुलो कुराहरू चाहिँ छायाको रूपमा दर्शाइरहेको छ। जस्तै हिब्रू 10 को 1 पद पढिदिनु।
हिब्रू 10:1, किनकि जुन व्यवस्थासँग पछि आउने असल कुराहरूको खास रूप चाहिँ नभएर छाया मात्र भएको हुनाले, तिनीहरूले वर्ष वर्ष निरन्तर चढाइएका ती एकै प्रकारका बलिदानहरूद्वारा नजिक आउनेहरूलाई कहिले सिद्ध पार्न सक्दैन।
किन सिद्ध पार्न सक्दैन? किन भन्दा त्यो कुराहरू छाया मात्रै हुन् के, त्यो कारणले सिद्ध पार्न सक्दैन है। कलसी 2 को 7-17 पद,
कलसी 2:17, यी चाहिँ आउने वाला कुराहरूको छाया हुन्, तर शरीर त ख्रीष्टको हो।
आउनेवाला कुराहरूको छाया मात्रै हुन्। हिब्रू 8 को 5 पद,
हिब्रू 8:5, तिनीहरूले स्वर्गका चिजहरूको नमुना र छायाको सेवा गर्दछन्, जसरी मोसाले निवास स्थान बनाउन लागेको बेलामा परमेश्वरबाट निर्देशन पाएका थिए, किनकि उहाँ भन्नुहुन्छ, हेर, तिमीलाई पहाडमा देखाइएको नमुना अनुसार तिमीले सबै कुराहरू बनाऊ।
त्यो बनाइएको नमुना अनुसार बनाइएको चिजहरू चाहिँ के हुन्? बस स्वर्गका चिजहरूको नमुना र छायाको सेवा मात्रै हुन अरे। अब यो स्वर्गका चिजहरूको नमुना भन्यो, छाया भन्यो, यसको वास्तविक वस्तु के हो त, सब्सटेन्स के हो, अर्थात् यसले के कुरालाई जनाउन खोज्दैछ त? अब हामी यसको खास अझ अर्थ, गहिरो अर्थलाई आज हामी हेर्न जाँदैछौँ, आजको पाठको मूल विषय। अब हामीले चाहिँ विशेष गरी निवास स्थानमा हेर्ने भने तिनवटा मूल खण्डहरू छ, बाहिरको लागि छाउनी, त्यसपछि मूल ढोकाबाट भित्र छिरिसकेपछि जुन चाहिँ खुला रूपमा पर्दाहरू राखिएको थिएन, खुला हुन्थ्यो त्यसलाई आँगन भनिन्थ्यो, अनि पर्दाहरू राखिएकोलाई चाहिँ भेट हुने पाल भनिन्थ्यो। छाउनीले चाहिँ संसारलाई जनाउँछ, जसरी त्यो बेलामा चाहिँ इजरायलीहरू छाउनीको वरिपरि बस्थे नि, कुल कुल अनुसार पाल टाँगेर बस्थे नि, तर ती इजरायलीहरू कहिले पनि तपाईँले याद गर्नुभयो भने यो निवास स्थानभित्र पस्न सक्थेनन् अथवा पस्ने अनुमति थिएन कि। त्यहाँ बस लेवीहरू, पुजारीहरू, महापुजारी मात्र छिर्ने गर्दथे। यसरी चाहिँ त्यो बेलाको जसरी इजरायलीहरू कुल कुल अनुसार बाहिर यो निवास स्थान वरिपरि बसे हुन्थे नि, त्यो छाउनीले चाहिँ संसारलाई जनाउँछ। हामीले त्यो वचनहरू पनि एकछिनमा हेर्नेछौँ। छाउनीले संसारलाई जनाउँछ, हिब्रू 13:11-12 पद पढ्दैनौँ।
हिब्रू 13:11-12 पद, किनकि ती पशुहरूका शरीर जसको रगत चाहिँ महापूजाहारीद्वारा पापका निम्ति पवित्र स्थानभित्र लगिन्छ, छाउनी बाहिर जलाइन्छन्। यसै कारण यीशुले पनि आफ्नो रगतद्वारा मानिसहरूलाई पवित्र पार्न मूल धोका बाहिर दुःख भोग्नुभयो।
हिब्रूको पुस्तकमा, विशेष गरी हिब्रूको पुस्तकभरि नै पावलले चाहिँ निवास स्थान र व्यवस्थाको कुराहरू गरेका छन् है। अब हिब्रू 13:11-12 पदमा आउने हो भने, यहाँ अलिकति राम्रोसँग पढ्ने हो भने नि, बाहिर छाउनी बाहिर चाहिँ के जलाइन्थ्यो त? कसैले भन्नु भन्नुभयो हुन्छ, छाउनी बाहिर चाहिँ के जलाइन्थ्यो त? रगत त महापुजारीले महापवित्र स्थानभित्र लग्थे, पवित्र स्थानभित्र लग्थे, मा त्यो सँगसँगै महापवित्र स्थानभित्र पनि लग्थे। तर छाउनी बाहिर चाहिँ के जलाइन्थ्यो त? यी पशुका शरीरहरू के, बाहिरको छाला, आन्द्रा, भुँडी भनौँ न, त्यही होम बलिको वेदीमा नजलाएका चिजहरू, गोबर जस्तै, यस्ता चिजहरू, नङ, यस्ता चिजहरू चाहिँ छाउनी बाहिर जलाइन्थ्यो। अनि यहाँ पावलले भन्दैछन्, यसै कारण पढ्नु त त्यसपछि, स्क्रिनबाट, यसै कारण यसुले पनि
यसै कारण यीशुले पनि आफ्नो रगतद्वारा मानिसहरूलाई पवित्र पार्न मूल ढोका बाहिर दुःख भोग्नुभयो।
मूल ढोका बाहिर दुःख भोग्नु, यसको अर्थ के त? यसैले त मूल ढोका बाहिर कसरी दुःख भोग्नुभयो र? यसैले त यरुसलेममा दुःख भोग्नुभयो होइन, कलवरीको क्रुसमा दुःख भोग्नुभयो होइन, त्यो ठाउँमा दुःख भोग्नुभयो, उहाँ त मूल ढोका बाहिर दुःख भोग्नु भएको त होइन। यहाँ चाहिँ पावलले चाहिँ दाजिरहेका छन् के, मूल ढोका बाहिर दुःख भोग्नुभयो भन्नु अर्थ चाहिँ यसुले विशेष गरी त्यो बेलाका यहुदी जन्मजातिका यहुदी इजरायलीहरूबाट दुःख भोग्नुभयो। ती यहुदी जन्मजातिका इजरायलीहरूलाई वचनमा चाहिँ संसार भनेर पनि भनिएको छ। जस्तै युन्ना एकको 4 पद पढ्दिनु।
योहन्ना 1:4, उहाँमा जीवन थियो अनि त्यो जीवन मानिसहरूको ज्योति थियो।
9 पद।
9 पद, साँचो ज्योति उहाँ हुनुहुन्थ्यो जसले यस संसारमा आउने हरेक मानिसलाई उज्यालो पार्नुहुन्छ।
10 पद।
उहाँ संसारमा हुनुहुन्थ्यो अनि उहाँद्वारा संसार हुन आयो अनि संसारले उहाँलाई चिनेन।
एकछिन है, उहाँद्वारा संसार हुन आयो, यसु ख्रिस्टद्वारा नै संसार हुन आयो। तर यसु ख्रिस्ट संसारमा, मानव शरीरमा आउँदाखेरि संसारमा हुनुहुन्थ्यो, संसारले चाहिँ उहाँलाई चिनेन अरे के। यसले भन्नु खोजेको कुरा के हो भन्दा, संसारको सम्पूर्ण मानव जातिले नचिनेको त होइन नि त। जस्तै प्रेरितहरूले चिनेको थिए होइन, त्यसपछि पावलले पछि चिने, त्यसपछि पावलद्वारा 500 जना विश्वासीहरूले चिने, 70 जना त सेवकहरू नै खटाइएको थियो होइन, फिलिप, तपाईँको चाहिँ स्टेफनस, यिनीहरूले त चिनेको थियो नि त। यहाँ संसारले उहाँलाई चिनेन, यसको अर्थ के भन्नु खोजिएको त? 10 पद पढ्नु त, एकछिन, 11 पद पढ्नु त।
11 पद, उहाँ आफ्नै कहाँ आउनुभयो र उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेनन्।
यसको अर्थ के हो भन्दा, उहाँ आफ्नै कहाँ आउनुभयो, अर्थात् उहाँ जन्मजातैले यहुदाको कुलको, अनि उहाँ यरुसलेममा जन्मजातैका इजरायलीहरू कहाँ आउनुभयो के, त्यहीँ जन्मनु भयो, तर जन्मजातैका आफ्नै ठाउँका जन्मजातिका इजरायलीहरूले उहाँलाई चिनेनन्, चिनेनन् मात्र होइन, तर उहाँलाई क्रुसमा टङ्गाए हो। यसरी चाहिँ हामीले यो जसरी छाउनी भनेको छ नि, छाउनी, यसै कारण यसुले पनि आफ्नो रगतद्वारा मानिसहरूलाई पवित्र पार्न मूल ढोका बाहिर, अर्थात् यसले भन्नु खोजेको चाहिँ छाउनीमा दुःख भोग्नुभयो के हो। यसले चाहिँ छाउनीलाई जनाउँछ, अथवा छाउनी अर्थात् पछिल्लो, यसको चाहिँ अझ ठुलो अर्थ हेर्ने हो भने छाउनीले संसारलाई जनाउँछ। लेविस 16 को 27 पद पढिदिनु।
लेवी 16:27, अनि त्यो पाप बलिको बहर र त्यो पाप बलिको बोका जस जसको रगत प्रायश्चित गर्न पवित्र स्थानभित्र ल्याइएको थियो, कसैले बोकेर छाउनीदेखि बाहिर लैजाओस् र तिनीहरूले तिनका छाला, तिनका मासु र तिनका गोबर आगोले जलाउन्।
हो, यस्ता चिजहरू चाहिँ छाला होइन, अनि होमबलीमा नजलाइने मासुहरू गोबरहरू चाहिँ बाहिरपट्टि छाउनीमा जलाइन्थ्यो, लेवीको पुस्तकमा पनि उल्लेख गरिएको छ। छाउनीले चाहिँ संसारलाई जनाउँछ। त्यसपछि यो आँगन जुन छ नि, आँगनमा पनि विशेष गरी पर्दा, पर्दाले नढाकिएको ठाउँ जुन छ, यो पर्दाले नढाकिएको ठाउँ जुनमा चाहिँ होम बलिको वेदी र हात पाउ धुने बाटाहरू हुन्थ्यो, यसले चाहिँ सांसारिक मुक्तिलाई जनाउँछ। किन सांसारिक मुक्तिलाई जनाउँछ भन्दाखेरि यही प्रश्न छुट्टिएको छ। यसमा माथिपट्टि पर्दाले ढाकिएको हुन्थेन कि यो खुला हुन्थ्यो, जस कसैले देख्न सक्थ्यो। सोरी, सांसारिक मुक्ति पनि त्यस्तै किसिमको हुन्छ। जसरी हामीले अघिल्लो पाठहरूमा हेरेका छौँ, दुई किसिमको मुक्ति हुन्छ, एउटा स्वर्गीय मुक्ति अर्थात् स्वर्गीय पुनरुत्थान, अर्को चाहिँ सांसारिक मुक्ति अर्थात् सांसारिक पुनरुत्थान। संसारमा फेरि मानव जाति जसरी बितिया छ त्यही मनस्थितिमा नै मानव शरीरमा बौरी उठाइनेछ। जसरी पहिलो कोरिन्थीमा लेखिया छ, जसरी आदममा सबै मर्दछन् त्यसरी नै क्रिस्मा सबै बौराइ उठाउनेछन्। त्यो चाहिँ सांसारिक मुक्ति हो। तर सबै त्यसरी मानव शरीरमा बौरी उठ्ने छैनन्, कसैलाई चाहिँ स्वर्गीय मुक्तिको निम्ति पनि ठहराइएको छ। त्यो स्वर्गीय मुक्ति चाहिँ छानाहरू हालिएको हुन्थ्यो, अर्थात् यसको अर्थ हुन्छ त्यो मानव संसार आँखाले देख्न सकिँदैन के, त्यो अदृश्य हुन्छ, त्यो लुकेको हुन्छ, संसारको दृष्टिदेखि लुकिएको हुन्छ। यस कारणले गर्दा त्यसलाई पर्दाले छोपिएको हो। यो भेट हुने पाल जुन छ यसले चाहिँ स्वर्गीय मुक्तिलाई जनाउँछ। अब हामीले अघि पनि मैले भनिसकेका छु, विशेष गरी दुई प्रकारको मोहोर्ने मेटलहरू प्रयोग गरिएको हुन्थ्यो। बाहिरपट्टिको चाहिँ आँगनको चिजहरू जुन चाहिँ पर्दाले छोपिएको हुन्थेन, त्यो चाहिँ तामा अथवा चाहिँ पित्तलले मोरेको हुन्थ्यो। अनि तपाईँको चाहिँ भेट हुने पालको ठाउँको चिजहरू, फर्निचरहरू चाहिँ सुनले मोरेको हुन्थ्यो। किन त्यसरी छुट्टा छुट्टै मोहर लगाउनु भयो त परमेश्वरले, यसको पनि अर्थ छ। कपर चाहिँ, तामा चाहिँ टाढाबाट हेर्दाखेरि करिब करिब सुन जस्तै देखिन्छ। कपर, तामा, पित्तलले चाहिँ मानव प्रकृतिलाई जनाउँछ, सुनले चाहिँ दिव्य प्रकृतिलाई जनाउँछ। उत्पत्ति 1:26 पनि उल्लेख भएको छ, मानव जसरी तामा चाहिँ हेर्दाखेरि उस्तै उस्तै सुन जस्तै हुन्छ नि, मानव प्रकृति अर्थात् आदमलाई पनि परमेश्वरकै स्वरूपमा परमेश्वर जस्तै तर मानव शरीरमा बनाउनु भयो। उत्पत्ति 1:26 पढ्नु त,
पति 1:26 पद, अनि परमेश्वरले भन्नुभयो, हामी मानिसलाई हाम्रै स्वरूपमा हाम्रै समानतामा बनाऊ, र तिनीहरूले समुद्रका माछाहरूमाथि, आकाशका पन्छीहरूमाथि, र घरेलु पशुमाथि, साथै सारा पृथ्वीमाथि र पृथ्वीमा घस्रिरहने हरेक घस्रने जन्तुमाथि अधिकार राखुन्।
हाम्रै समानतामा, हाम्रै स्वरूपमा त परमेश्वरले त आदम र हव्वालाई त उहाँकै समानता, उहाँकै स्वरूपमा ठ्याक्कै उहाँ जस्तो त बनाउनु भयो होइन नि त। त्यो बेला त परमेश्वर अनादिदेखि अनन्तसम्म हुनुहुन्छ, अनादिदेखि अनन्तसम्म दिव्य प्रकृतिमा बास गर्नुहुन्छ, त्यो जतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही जान सक्दैन। आदमलाई त त्यसरी बनाउनु भएको त होइन, तर जब उहाँले भन्नुहुन्छ हाम्रै स्वरूपमा हाम्रै समानतामा, त्यसको अर्थ के हो भन्दाखेरि परमेश्वरत्वको गुणहरू चाहिँ मानव शरीरमा भएको आदममा थियो के हो। यसले चाहिँ यसरी हामीले कपर, तामा, पित्तलले चाहिँ मानव प्रकृतिलाई जनाउँछ, सुनले चाहिँ दिव्य प्रकृतिलाई जनाउँछ। अब यो आँगनको मिहिन मलमलको कपडा छ नि, यो सेतै बनाइएको, सेतो बनाएको हुन्थ्यो। सेतै बनाउनुको कारण के त, प्रकाश 19:8 पदमा लेखिएछ। प्रकाश 19:8 पद पढिदिनु।
प्रकाश 19:8, अनि उनलाई शुद्ध र चम्किलो मिहिन मलमल पहिरन दियो, किनकि मिहिन मलमल चाहिँ पवित्र जनहरूको धार्मिकता हो।
मिहिन मलमलले चाहिँ धार्मिकतालाई जनाउँछ कि, यस कारणले गर्दा त्यो बाहिरको जति पनि बााउन्ड्री छ नि, त्यो बााउन्ड्री चाहिँ सेतै कपडाको बनाउन लगाउनु भयो, किनभने त्यो सेतो कपडाले चाहिँ धार्मिकतालाई जनाउँछ। सेतो कपडा बनिएको पर्खालले चाहिँ विश्वासद्वारा आउने धार्मिकताद्वारा चाहिँ निवास स्थानभित्र छिर्ने अधिकार अथवा त्यो धार्मिकतालाई जनाउँछ। अर्को कुरा चाहिँ यो जति पनि मेन मलमलले बनाएको पर्दा छ नि, करिब करिब 7.5 फिट अग्लो हुन्थ्यो। यसको अर्थ के हो भन्दाखेरि, यो साधारण मानिसको उचाइभन्दा अग्लो थियो। अनि बाहिर संसारमा रहेका मानिस, त्यो बेलाको इजरायलीहरूले नि यो भित्र एक त पस्न पाउँदैन थिए नै, त्यो बाहेक चाहिँ भित्रको चिजहरू देख्नै सक्दैन थिए, के देख्न सक्दैन थिए। यो पर्दाले चाहिँ ढाकेको हुन्थ्यो। जो चाहिँ यो भित्र छिर्नु पर्दथ्यो, त्यो चाहिँ मिहिन मलमलबाट भित्र छिर्नु पर्दथ्यो। यसको अर्थ के हो भन्दाखेरि, यो मिहिन मलमलको बाहिरको पर्दाले चाहिँ धार्मिकतालाई जनाउँछ। प्रकाश 19:8 लेखे अनुसार। अब त्यसपछि यो ढोका पूर्वपट्टि हुन्थ्यो। किन त्यसरी पूर्वपट्टि नै राख्न लगाउनु भयो त परमेश्वरले? यो ढोका, मूल ढोका चाहिँ पूर्वपट्टि नै राख्नुको कारण के त? पश्चिम, उत्तर, दक्षिणतिर नि राख्न सक्नुहुन्थ्यो। यसको कारण छ, मलाकी 4:2 पढ्दैनौ।
मलाई चाहेको दुई, तर तिमी मेरो नामको डर मान्नेहरूका निम्ति चाहिँ धार्मिकताको सूर्य उदय हुनेछ, जसका पखेटाहरूमा चङ्गाइ हुनेछ, अनि तिमीहरू निस्कनेछौ र गोठका बादशाहहरू जय बुरुक्क बुरुक्क उफ्रनेछौ।
मलाकी 4:2 नि धार्मिकताको सूर्य उदय हुनेछ भन्नुको अर्थ चाहिँ अर्को कुनै अहिले भइरहेको सूर्य भन्दा अर्कै ठुलो सूर्य उदय हुने होइन। यहाँ चाहिँ यसु क्रिस्टलाई विशेष गरी सूर्यसँग दाँजिएको छ के, धार्मिकताको सूर्य, अरू किसिमको सूर्यहरू होइन, अहिले प्रकाश दिने सूर्य जस्तो होइन के, धार्मिकताको सूर्य। सूर्य जहिले पनि पूर्वबाट हुनुहुन्छ। यस कारणले गर्दा निवास स्थानको ढोका, यो ढोका नै हामीले अघि हेरिसकेका छौँ, यो मेन मलमल भन्दा अर्को छुट्टै तपाईँको चाहिँ रातो बैजनी अनि करुबहरूको चित्र भरिएको त्यस्तो ढोका बनाएको हुन्थ्यो। यो ढोका पूर्वपट्टिको राख्नु कारण चाहिँ यो। अर्को कुरा चाहिँ यो ढोकाले विशेष गरी येशु क्रिस्टलाई समेत जनाउँछ। प्रेरित 4:12 पढ्दिनौ।
प्रेरिताको 12, न त अरू कसैमा मुक्ति छ किनभने स्वर्ग मुनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ।
त्यो बाहेक चाहिँ यसो यसले पनि आफ्नो वचनहरू थुप्रै चोटि भन्नुभएको छ, जो चाहिँ पिता कहाँ आउन चाहन्छ ऊ चाहिँ मद्वारा नै आउनुपर्छ। उहाँले तोकेर भन्नुभएको छ, ढोका म नै हो। युहन्ना 10:9 पढिदिनु।
योहन्ना 10:9, ढोका म नै हुँ, कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ अनि भित्र र बाहिर जानेछ र खर्क पाउनेछ।
युहन्ना 10:9 जब यसो यसले भन्नुभयो ढोका म नै हो, उहाँले आफैलाई ढोका नै बनाउनु भएको होइन, तर उहाँले यहाँ चाहिँ भनौँ न एक प्रकारले अप्रत्यक्ष रूपमा चाहिँ निवास स्थानको ढोकालाई जनाउन खोज्दै हुनुहुन्छ, जुन चाहिँ मूल ढोका पूर्वपट्टि राखिएको हुन्थ्यो। त्यसपछि होमबलीको वेदी प्रस्थान 27:1-8 छ, यसलाई छोटकरीमा छिटो छिटो पढिदिनु होला। यसको चाहिँ कसरी बनिएको हुन्छ भनेर त्यहाँ कुरा उल्लेख भएको छ, प्रस्थान 27:1-8।
प्रस्थान 27:1-8, अनि तिमीले बबुलको काठको 5 हात लम्बाइ र 5 हात चौडाइ भएको एउटा वेदी बनाउन। त्यो वेदी वर्गाकार होस् अनि त्यसको उचाइ 3 हातको होस्, अनि तिमीले त्यसका 4 कुनामा त्यसका सिंहहरू एउटै टुक्राबाट बनाउन, अनि तिमीले त्यसलाई पित्तलले मोहर्नु, अनि त्यसको खरानी उठाउनका निम्ति तिमीले त्यसका भाँडाहरू, त्यसका बेल्चाहरू, त्यसका बाटाहरू, त्यसका मासु उठाउने काँटाहरू र त्यसका त्यसका आगो राख्ने भाँडाहरू बनाऊ। त्यसका सबै मानिस सामानहरू तिमीले पित्तलको बनाऊन्, अनि तिमीले त्यसका निम्ति एउटा पित्तलको जालीदार चाल्ने बनाऊन्, अनि त्यस जालीमाथि त्यसका 4 कुनामा तिमीले पित्तलका 4वटा मुद्राहरू बनाऊन्, अनि तिमीले त्यसलाई तलबाट वेदीको घेरा मुनि राख्न र त्यो जाली चाहिँ वेदीको आधा उचाइमा रहोस्, अनि तिमीले त्यस वेदीका निम्ति डन्डाहरू बबुलको काठका डन्डाहरू बनाउन् र तिनलाई पित्तलले मोड्नु, अनि त्यसका डन्डाहरू मुन्द्राहरू भित्र लगाउन्, अनि त्यो वेदी बोक्नका निम्ति ती डन्डाहरू त्यसका दुवैपट्टि हुन्। पल्याकहरू लिएर तिमीले त्यसलाई खोक्रो बनाउन्, अनि जस्तो तिमीले पहाडमा देखाइएको थियो, तिमीलाई पहाडमा देखाइएको थियो, त्यस्तै तिनीहरूले त्यसलाई बनाउ।
धन्यवाद। यो होमबलीको विधिले के कुरालाई जनाउँछ भन्ने कुरा बुझ्नुभन्दा पहिला नि विशेष गरी यो पर्दा नै बुझ्नुपर्ने हुन्छ। जब यसो कसले भन्नुभयो ढोका मनै हो, मिहिन मलमल बाहेकको रङ्गीन जुन पर्दा छ, ढोका छ, मूल ढोका छ पूर्वपट्टि अवस्थित, हामीले राम्रोसँग हेर्ने अध्ययन गर्ने हो भने यो पर्दा छ नि चार पाटाहरू हुन्थ्यो कि, यसको अर्थात् चारवटा भागहरू हुन्थ्यो, पाँचवटा पिल्लरले अडाइएको हुन्थ्यो, चारवटा चाहिँ पाटाहरू हुन्थ्यो क्या, दुईवटा पिलरको बिचमा एउटा पाटा, त्यसपछि अर्को पाटा गरेर चारवटा पाटाहरू हुन्थ्यो। यसो कस यसो कसले भन्नुभयो ढोका मनै हो। हामी चाहिँ विशेष गरी यो निवास स्थानभित्र छिर्दाखेरि नि हाम्रो क्रिस्चियन दौरानमा सुरुमा हामीले यसो क्रिस्टको बारेमा नै थाहा पाउनु पर्ने हुन्छ। उहाँको जन्म कुण्डली कसरी जन्मनु भयो, होइन कहाँ जन्मनु भयो, त्यो कुराहरू विशेष गरी सुसमाचारको चारवटा पुस्तकमा छ, मत्ती मर्कुस लुका योन्ना। हो यो चारवटा पाटाले चाहिँ विशेष गरी येशु ख्रिस्ट जो ढोका हुनुहुन्छ उहाँलाई परिचित गराउने चारवटा पुस्तकलाई जनाउँछ। यो चारवटा पुस्तक चाहिँ कुनै व्यक्तिले पढिसकेपछि नि अब उसले बाइबलको विशेष गरी येशु ख्रिस्टको बारेमा साधारण जानकारी चाहिँ उसमा हासिल हुन्छ। त्यसपछि अझै पढ्दै जान्छ, अझै यो निवास स्थानभित्र जान्छ। त्यो निवास स्थानभित्र जाँदाखेरि चाहिँ उसले पहिलोचोटि नै देख्ने फर्निचर भनेको होम बलिको वेदी हो। यो होम बलिको वेदीले के कुरा जनाउँछ त, होम बलिको वेदीले विशेष गरी हामीले हेर्ने हो भने होम बलिको वेदीमा नै त्यो बलि लर चढाइन्थ्यो अनि जलाइन्थ्यो पनि है। हो यसरी चाहिँ विशेष गरी येशु ख्रिस्टले नै मानव शरीरमा हुँदाखेरि आफूले चाहिँ छुटकाराको मोलको रूपमा चढाउनु भएको, आफूले भोग्नु भएको दुःख कष्टलाई, त्यो छुटकाराको मोललाई जनाउँछ क्या विशेष गरी होम बलिको वेदीले। कसैले पढ्दै गोपालले पढिदिनु यहाँ वचनमा योन्ना 1:29।
योन्ना 1:29, भोलिपल्ट योन्नाले यीशुलाई आफू कहाँ आइरहनु भएको देखे र भने, हेर परमेश्वरको थुमालाई जसले संसारको पाप उठाइ लैजानुहुन्छ।
यहाँ युन्नाले येशु ख्रिस्टलाई भनिरहेका छन् परमेश्वरको थुमालाई। हो जसरी चाहिँ यो होमबलीको वेदीमा थुमा भेडाहरू बहरहरू चढाइन्थ्यो नि, यसरी नै येशु ख्रिस्टलाई पनि परमेश्वरको थुमासँग दाजिएको छ। यसरी होमबलीको वेदीले चाहिँ विशेष गरी येशु ख्रिस्टले दोस्रो आदम हुनको निम्ति चढाउनु भएको अथवा दिनुभएको छुटकाराको मोललाई जनाउँछ। यो कुरा अर्को वचन पढ्नुमा पनि उल्लेख भएको छ, 1 तिमोथी 2:6।
पहिलो तिमोथी 2:6, जसले आफैलाई सबैका लागि छुटकाराको दामको रूपमा दिइहाल्नु भयो, जसको साक्षी ठिक समयमा दियो।
छुटकाराको रूपमा चाहिँ दामको रूपमा चाहिँ आफैलाई चढाउनु भयो। हो त्यो छुटकाराको मोललाई होमबलीको वेदीले जनाउँदछ। त्यसपछि अब यो छुटकाराको मोलको विषयमा पनि त्यो विश्वासीले जानिसकेपछि अब उसले वचनमा अझै अझै गहिरिन थाल्छ, होइन आफ्नो चाहिँ आत्मिक यात्रामा अझै बढ्दै जान थाल्छ, अनि त्यो वचन जति पढ्दै गयो त्यो वचनद्वारा पखालिन थाल्छ। अब यो हात पाउ धुने बाटा त्यसभित्र भएको पानीले के कुरालाई जनाउँछ त्यो जान्नुभन्दा पहिला विशेष गरी हात पाउ धुने बाटा कसरी बनाएको हुन्थ्यो भन्ने कुरा प्रस्थान 30:17-21 उल्लेख भएको छ, पढ्दैनौ।
प्रस्थान 3:30-27-29। अनि परमप्रभुले मोसालाई यसो भन्नुभयो, तिमीले धुने कामका निम्ति पित्तलको एउटा बाटा बनाउन् र त्यसको खुट्टा पनि पित्तलकै होस्, अनि तिमीले त्यसलाई भेटुने पाल र वेदीको बीचमा राख्नु र त्यसमा पानी हाल्नु, र हारुन र त्यसका छोराहरूले त्यसमा आफ्ना हात र पाउहरू धोउन्, जब उनीहरू भेट हुने पालभित्र पस्छन् अथवा जब उनीहरू वेदीको नजिकमा सेवा गर्न परमप्रभुका निम्ति आगोद्वारा बलि चढाउन आउँछन्, तब उनीहरूले पानीले धोउन्, नत्र उनीहरू मर्नेछन्। यसरी नमर्नका निम्ति उनीहरूले आफ्ना हातहरू र आफ्ना पाउहरू धोउन् अनि उनीहरूका निम्ति, उसका निम्ति र उसका वंशका निम्ति यो चाहिँ तिनीहरूका पुस्तौ पुस्तामा सदा रहिरहने विधि ठहरियो।
यसरी हात पाउहरू धुन्थे होइन, यो धुनुको अर्थ के हो त, अथवा चाहिँ यो हात पाउ धुने बाटोले के कुरालाई जनाउँछ भन्दाखेरि, एफेसी 5:26 उल्लेख गरिएको छ, त्यो बाटोभित्र भएको पानीले चाहिँ वचनलाई जनाउँछ। एफेसी 5:26 पढिदिनु।
एफसी 5:26, उहाँले त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पारिदिउन्।
यहाँ तपाईँले ख्याल गर्नुभयो नि, वचनद्वारा जलको स्नानले, हेर्नु है, यहाँ वचनलाई चाहिँ पानीसँग ब्याँचिएको छ के, पानीले स्नान अथवा नुहाउने गरी शुद्ध नुहाएर शुद्ध गर्ने कुरा उल्लेख भएको छ। हो यसरी चाहिँ त्यो बाटामा भएको पानीले चाहिँ वचनलाई जनाउँछ। दोस्रो कुरन्थी 3:18 पढ्दैनौ।
दोस्रो कोरन्ती 3:18, तर न ढाकिएको अनुहारले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै हेर्दै हामी सबैजना प्रभुद्वारा जो आत्मा हुनुहुन्छ एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौँ।
जब यहाँ पावलले भन्छ नि 2:18 ऐनामा जस्तै हेर्दै हेर्दै, ऐनामा हेर्ने भनेर हाम्रो घरको ऐनामा हेर्ने भन्न खोजे होइन नि पावलले, यसको अर्थ के हो भन्दाखेरि, जब लेवी पुजारी महापुजारीहरूले त्यो चाहिँ निवास स्थानमा हात पाउ धुने बाटामा चाहिँ पानीले पखाल्थे नि, त्यो हात पाउ धुने बाटा नि ऐनाद्वारा बनाइएको हुन्थ्यो क्या, त्यो ऐनाकै फ्रेमहरू अनि फलामहरूले द्वारा बनाएको हुन्छ, त्यो एकछिनमा हामीले हेर्छौँ होइन, त्यो बाटा नै आफैमा ऐना हो कि, ऐनाको सामग्रीहरू मिलाएर मिलाएर चाहिँ पिटेर चाहिँ कुटेर बनाएको हुन्थ्यो। जब पावलले भन्छन् प्रभुको महिमा ऐनामा हेरे जस्तै, अर्थात् यसले भन्नु खोजेको कुरा चाहिँ हात पाउ धुने बाटालाई चाहिँ जनाउनु खोज्दैछ, जुन चाहिँ परमेश्वरको वचन हो। याकुब 1:22-24 पनि यस्तै कुरा उल्लेख भएको छ।
तर तिमीहरू वचन पालन गर्नेहरू हौ, सुन्नेहरू मात्र होइन जसले आफैलाई धोका दिन्छन्। किनकि यदि कसैले वचन सुन्छ तर पालन गर्दैन भने ऊ त्यो मानिस जस्तो हो जसले आफ्नो प्राकृतिक अनुहार ऐनामा हेर्छ, किनकि उसले आफैलाई हेर्छ र आफ्नो बाटो लाग्छ, अनि ऊ कस्तो किसिमको मानिस थियो सो तत्कालै बिर्सिहाल्छ।
प्राकृतिक अनुहार ऐनामा हेर्छ, यसले पनि हाम्रो घरको भयो घरमा भएको ऐनामा हेर्ने भन्ने कुरालाई जनाउँदैन के, अप्रत्यक्ष रूपमा ऐनामा हेर्छ, अर्थात् चाहिँ जब त्यो परमेश्वरको वचनमा हेर्छ अर्थात् निवास स्थानमा त्यो बाटामा भएको पानीमा आफ्नो छाया हेर्छ भन्न खोजे हो क्या खासमा। यो प्रस्थान 38:8 पढिदिनु त, त्यो बाटा कसरी बनिएको हुन्थ्यो।
प्रस्थान 38:8, अनि भेटुने पालको ढोकामा भेला हुने स्त्रीहरूका ऐनाहरू लिएर तिनले एउटा पित्तलको बाटा र त्यसको पित्तलको खुट्टा बनाए।
स्त्रीहरूले प्रयोग गरेको ऐनाहरू नै प्रयोग गरिएको हुन्थ्यो होइन, यो बाटा बनाउन। यसरी चाहिँ हामीले आँगनमा भएको दुईवटा चिजहरूलाई हेऱ्यौँ, यो दुईवटा फर्निचरहरूले यस्तो यस्तो कुरा जनाउँदो रहेछ। आँगनै जुन छ नि, यो आँगनले चाहिँ क्रिस्चियन विकासको पहिलो चरणलाई पनि जनाउँछ है, क्रिस्चियन विकासको पहिलो चरण। किन भन्दा ऊ चाहिँ मत्ती मर्कुस लुका योन्ना रूपी ढोकाबाट भित्र छिरिया छ, येशु ख्रिस्टको बारेमा साधारण जानकारी भयो, छुटकाराको मोललाई देख्यो चिन्यो, त्यसपछि वचनमा बढ्दै गयो, वचनले आफ्नो चाहिँ जीवनलाई पखाल्दै गयो। हो यो समग्र आँगनले चाहिँ क्रिस्चियन विकासको पहिलो चरणलाई जनाउँछ। अनि क्रिस्चियन विकासको पहिलो चरण भनेको चाहिँ हामीले हेरिसकेका छौँ मण्डली भन्ने च्याप्टरमा, क्रिस्चियन विकासमा 3 चरणहरू हुन्छन्, बोलाइएका, चुनिएका र विश्वासयोग्य। यो आँगनले चाहिँ सुरको चरण अथवा बोलाइएकाहरूलाई जनाउँदछ। मत्ती 22:14 पढिदिनु त।
किनभने बोलाइएकाहरू धेरै छन् तर चुनिएकाहरू थोरै छन्।
कसरी चाहिँ यो बोलाइएका धेरै छन् चुनिएका थोरै छन् भन्ने कुरा निवास स्थानमा पनि उल्लेख गर्न सकिन्छ, हामी त्यो एकछिनमा हेरौँला है। हामीले यति बुझौँ कि आँगनले चाहिँ क्रिस्चियन विकासको पहिलो चरणलाई जनाउँछ। अब त्यसपछि लेबीहरू मात्रै यहाँसम्म छिर्न पाउँथे, लेबीहरू चाहिँ यो भेटुने पालभित्र छिर्न पाउँदैन थिए। यहाँभित्र छिर्ने भनेको महापुजारी र महापुजारी बितेको खण्डमा चाहिँ उसका छोराहरू छिर्न पाउँदैथे अथवा अन्डर प्रिस्टहरू मात्रै छिर्थे, लेबीहरू यो भेटुने पालभित्र छिर्दैन थिए। अब यो पहिलो पर्दाले के कुरा जनाउँछ त, भेटुने पालको पहिलो पर्दा बाहिरको चाहिँ ढोका हो, पर्दाहरू दुईवटा हुन्थ्यो, यो पवित्र स्थानभित्र छिर्ने पर्दाको बारेमा प्रस्थान 26 को 36 पदमा उल्लेख भएको छ, पढिदिनुहोस्।
प्रस्थान 26 को 36, अनि तिमीले त्यस पालको ढोकाका निम्ति निलो बैजनी रातो र बाटेको मिहिन मलमलको बेल बुट्टा हानिएको एउटा पर्दा बनाऊन्।
ठ्याक्कै बाहिर जस्तो स्याम्पल हुन्थ्यो क्या, ढोकामा जस्तो जस्तो चाहिँ चित्रहरू छ, जस्तो मेटेरियल प्रयोग भएको छ, त्यस्तै यो दुइटा पर्दामा पनि हुन्थ्यो। यो पर्दाले के कुरा जनाउँछ? हिब्रू 10:20 पढिदिनु। हिब्रू 10:20।
हिब्रू 10 को 20 पद, एउटा नयाँ र जिउँदो बाटोद्वारा, जुन बाटो उहाँले त्यस पर्दाद्वारा हाम्रा निम्ति खोल्नुभयो, जुन चाहिँ उहाँको शरीर हो।
पर्दाद्वारा अर्थात् बाटो खोल्नुभयो पर्दाद्वारा, त्यो पर्दा के हो? उहाँको शरीर हो। यसले चाहिँ विशेष गरी जसरी येशु ख्रिस्टले भनौँ न आफ्नो आत्मिक यात्रामा परमेश्वरसँग चाहिँ नजिकतामा जाँदा अथवा परमेश्वरमा समर्पण गर्दा अथवा भनौँ न एक हिसाबले बौरी उठाइभन्दा अगाडि जसरी मानव शरीरमा उहाँ जुन कारणले आउनुभएको थियो नि, परमेश्वरलाई आफूलाई चाहिँ परमेश्वरमा चाहिँ बलिदानको रूपमा चढाउनु भयो, आफ्नो मानवीय इच्छा आकाङ्क्षाहरू त्याग्नु भयो नि, हो यसरी यो पर्दाले पनि अब वचनमा वचनले धोइसकेपछि अझै अगाडि बढ्न चाहने हो, अझ क्रिस्चियन विकासको चाहिँ अवस्थितिमा चरणहरूमा अझै अगाडि बढ्न चाहने हो भने पहिला चाहिँ यो पर्दाबाट छिर्नुपर्छ है भन्ने कुरा गर्नुहुन्छ। यो पहिलो पर्दाले चाहिँ विशेष गरी मानवीय आकाङ्क्षाहरूलाई मार्नुपर्ने कुरालाई जनाउँछ। मत्ती 7:13-14 पढ्नु त। मत्ती 7:13-14
मत्ती 7 को 13 र 14 पद, साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशमा पुर्याउने ढोका फराकिलो हुन्छ र बाटो चाहिँ चौडा हुन्छ, अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्।
चौध
किनभने
पद
जीवनमा पुर्याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ, अनि यो भेट्टाउने थोरै हुन्छन्।
अब यसले चाहिँ के कुरा जनाउँछ भन्दाखेरि साँघुरो ढोकाभित्र भित्र पस होइन, जसरी यो पर्दा पनि बाहिरको मूल ढोकाको पर्दा जस्तो हलुङ्गो हुँदैन क्या, गह्रुङ्गो हुन्थ्यो, यसबाट छिर्न चाहिँ साधारण बाहिरको पर्दा जस्तो छिर्न सकिँदैन थियो, यसमा निहुरेर छिर्नुपर्ने हुन्थ्यो, गह्रुङ्गो हुन्थ्यो पर्दा होइन। यसले चाहिँ के जनाउँछ भन्दाखेरि अब क्रिस्चियन विकासको अझै अघिल्लो चरण अथवा चुनिएको चरणमा छिर्ने अवस्थितिलाई जनाउँछ। त्यो साँघुरो हुन्छ, बाटो पनि चाहिँ साँघुरो हुन्छ, भेटाउनेहरू थोरै हुन्छन् होइन। लुका 14:26-27 पढ्दैन। लुका 14:26-27
लुका 14 को 26 र 27 पद, कोही मानिस मौका आउँछ र आफ्ना बुबा आमा स्वास्नी छोराछोरी दाजुभाइहरू र दिदी बहिनीहरूलाई र आफ्नै प्राणलाई पनि घृणा गर्दैन भने त्यो मेरो चेला हुन सक्दैन, अनि जो आफ्नो क्रुस बोक्दैन र मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन।
अब चेलापनमा अथवा चुनिएको अवस्थितिमा अगाडि बढ्ने कुराहरू यसले जनाउन खोज्दैछ। यसले कहाँ के भनिएको छ त, एउटा सांसारिक प्रेम अथवा सांसारिक इच्छा आकाङ्क्षाहरूलाई छोड्नुपर्ने अनि उहाँको क्रुस बोक्नुपर्ने कुराहरूलाई जनाउँछ, तब मात्रै हामी उहाँको चेला हुन सक्छौँ। रोमी 12:1-2 पद।
रोमी 12 को 1 र 2 पद, यसकारण भाइहरू हो, परमेश्वरका कृपाद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरहरू पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ, यही तिमीहरूको समुचित सेवा हो।
यहाँ जब
अब
पावलले भन्छन् एकछिन है, जब पावलले भन्छन् शरीरहरू जिउँदो बलिदानको रूपमा चढाइदिउँ, यो साधारण अर्थ शाब्दिक अर्थमा लिने हो भने त शरीर नै तिलाञ्जली दिइसकेपछि त कसरी त्यो जिउँदो बलिदान हुन्छ र, त्यो मरेको बलिदान भयो, मर्छ। यहाँ भन्न खोजेको कुरा के हो भन्दा शरीरलाई परमेश्वरको मनपर्ने जिउँदो बलिदान भन्नुको अर्थ के हो, हामी जिउँदा जिउँदै पनि हाम्रो शरीर अर्थात् शरीरसँग जोडिएका शारीरिक इच्छाहरूलाई त्याग्न सक्छौँ। उहाँको चेला बन्नको खातिर चाहिँ हामीले हाम्रो शरीरलाई जिउँदो बलिदान अर्थात् शरीरसँग जोडिएका शारीरिक इच्छाहरूलाई त्याग्ने कुरा गरिएको भयो। मत्ती 16:24। र विनोद सरले पढ्न सक्नुहुन्छ भने विनोद सरले पनि पढिदिनु भयो प्लिज, मत्ती 16:24 है। गोपालले नै पढिदिनु अहिले, विनोद सर यता विवेक सर अरू शिष्ट नेता कसैले पढ्न चाहनुहुन्छ सक्नुहुन्छ भने पढिदिनु भयो हुन्छ है, यो अवस्थाले दिन्छ भने। मत्ती 16:24।
मत्ती 16:24 पद, तब यीशुले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउन चाहन्छ भने उसले आफैलाई इन्कार गरोस्, आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस्।
भजन सङ्ग्रह 50:5।
भजन सङ्ग्रह 50:5, मेरा पवित्र जनहरूलाई जसले बलिदान चढाएर मसँग वाचा बाँधेका छन् म कहाँ भेला गराओ।
हामीले चाहिँ के त एउटा करार अथवा वाचा बाँधेका छन्, बलिदानको वाचा, रोमी 6:3। रोमी 6:3।
रोमी 6:3, अथवा हामी हरू मध्ये जतिजनाले येशु ख्रिस्ट भित्र बप्तिस्मा लियौ, हामीले उहाँकै मृत्युभित्र बप्तिस्मा लिएका थियौँ भन्ने कुरा के तिनीहरूलाई थाहा छैन?
कलसी 3:3।
कलसी 3:3, किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रिस्टसँग परमेश्वरमा लुकेको छ।
तिमीहरू मरेका छौ, यसको अर्थ हामी साँच्चैको मरेका होइनौ, तर हाम्रो शारीरिक इच्छाहरू, सांसारिक इच्छाहरू चाहिँ मरेको छ, मारेका छौँ। यसरी चाहिँ यो पर्दा जुन छ नि, पहिलो पर्दा, यसले चाहिँ शारीरिक इच्छालाई मार्ने अवस्थालाई जनाउँछ। तब नै कोही, जो कोही चाहिँ अब भेट हुने पालभित्र छिर्न सक्छ के। अब पहिलो खण्ड यसरी शारीरिक इच्छाहरूलाई मारिसकेपछि, त्यो पर्दाभित्र छिरिसकेपछि, ऊ चाहिँ अब क्रिश्चियन विकासको एउटा त्यस्तो चरणमा आउँछ कि तिनवटा चिजहरूले उसले देख्न सक्छ। पहिलो सावधान, सावधान बत्ती हुन्थ्यो, हामीले ख्याल गरौँ यो पर्दाले ढाकिएको ठाउँ हो, यहाँबाट कुनै उज्यालो दिने ज्योति नै छैन कि। यही सावधान जब बल्थ्यो, बलिरहन्थ्यो, यसकै उज्यालोले यो भित्रको कुराहरू देखिन्थ्यो। जब सावधानको नजिक आउँछ, उसले यो रोटीको टेबल देख्छ, रोटीको टेबलमा भएको माथिको लोबानहरू लगेर चाहिँ उसले धूप हाल्ने वेदी, सुनौलो धूपहरू वेदीमा धूपहरू चढाउँथ्यो। अब यो तिनवटा कुराहरूले के कुरालाई जनाउँछ त? अब सावधानको बारेमा चाहिँ हामीले प्रस्थान 37:16-24 पढ्न पाउँछौँ। सरसर्दी पढ्दिनँ होला,
प्रस्थान 37:17-24 पद, अनि तिनले निखुर सुनको एउटा समाधान बनाए, तिनले त्यो समाधान पिटेर बनाए, त्यसको डाँट, त्यसका हाँगाहरू, त्यसका कचौराहरू, त्यसका कोपिलाहरू र त्यसका फुलहरू एउटै टुक्राबाटका थिए, त्यसका दुवैपट्टिबाट 6 वटा हाँगाहरू निस्केका थिए, समाधानको एकापट्टिबाट त्यसका 3 वटा हाँगाहरू र समाधानको अर्कापट्टिबाट त्यसका 3 वटा हाँगाहरू, एउटा हाँगाका कागजी बदामको आकारका बनिएका 3 वटा कचौराहरू साथै एक एक कोपिला र एक एक फुल थिए, अनि अर्को हाँगामा कागजी बदामको आकारमा बनिएका कचौराहरू साथै एक एक कोपिला र एक एक फुल थिए, समाधानको डाँटबाट निस्केका ती 6 वटा हाँगाहरू यही प्रकारका थिए, अनि समाधानको डाँटमा चाहिँ कागजी बदामको आकारका 4 वटा कचौराहरू, त्यसका कोपिलाहरू र त्यसका फुलहरू थिए, अनि समाधानको डाँटबाट निस्केका 6 वटा हाँगा अनुसार त्यसका 2 वटा हाँगा मुनि एउटा कोपिला, त्यसका अरू 2 वटा हाँगा मुनि एउटा कोपिला र त्यसका अरू 2 वटा हाँगा मुनि एउटा कोपिला थिए, अनि तिनीहरूका कोपिला र तिनीहरूका हाँगाहरू एउटै टुक्राबाट बनेका थिए, त्यसका सबै थोकहरू निखिर सुनका पिटेर बनाएको एउटै काम थिए, अनि तिनले 7 वटा दियाहरू, त्यसका सलेता मिलाउने चिम्टाहरू र त्यसका अङ्गार हाल्ने भाँडाहरू निखुर सुनका बनाए। तिनले समाधान र त्यसका सबै सामानहरू एकै किक्कर निखुर सुनका बनाए।
तपाईँले ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, अब यो भेटिने पालको चिजहरू सबै सुनले बनिएको हुन्थ्यो अथवा सुनले मोरेको हुन्थ्यो है, किन भन्दा यी चिजहरूले स्वर्गीय मुक्तिलाई जनाउँदैछ। अब यो सुनको सामना यसरी बनिएको हुन्थ्यो, सातवटा आकार हुन्थ्यो, सुनकै सुनले पिटेको मोरेको होइन, सुनबाटै बनेको हुन्थ्यो। यसले के कुरालाई जनाउँछ त, सामाधानको सातवटा हाँगाहरूले प्रकाशको पुस्तकमा उल्लेख भएको सातवटा मण्डली विकासको सातवटा चरणलाई जनाउँछ, जुन कुरा हामीले प्रकाश 2 र 3 अध्यायमा पाउँछौँ, तपाईँले घरमा पढ्न सक्नुहुन्छ। यो सातवटा हाँगाहरूले मण्डली विकासको सातवटा चरणहरूलाई जनाउँछ, अनि यो हाँगामाथिको दियोमा तेल हालिन्थ्यो नि, त्यसले तेलले चाहिँ पवित्र आत्मालाई जनाउँछ, अनि महापुजारीले चाहिँ यो सामदानमाथिको दियोको सलेदो तेलहरू फेर्ने गर्थे, दियोको सलेदोहरू फेर्ने गर्थे, त्यो महापुजारीले चाहिँ यीशु ख्रिस्टलाई जनाउँदछ। हिब्रू 10:21 पढ्नु। हिब्रू 10:21
हिब्रू 10:21 र परमेश्वरको घरमाथि एकजना महापुजारी हुनुभएको हुनाले
पढ्दैन।
हुनाले आओ, साँचो मनले विश्वासको पूरा निश्चयतामा दुष्ट विवेकबाट शुद्ध हुनलाई आफ्ना हृदयहरूमा छिटकाउ लिएर र आफ्ना शरीरहरूलाई शुद्ध जलले धोएर हामी नजिकमा जाऊँ।
परमेश्वरको घरमा एकजना महापुजारी हुनुभएकोले यो निवासी स्थान आफैमा परमेश्वरको घर हो कि, किन भन्दा परमेश्वरले बनाउने बेलामा मसाले भनिराख्नु भएको छ, म त्यहाँ तिमीहरूसँग बास गर्नेछु होइन। हो यसरी चाहिँ यसको ठुलो अझ रूप चाहिँ के हो भन्दाखेरि, हामीले यहाँ कम्पेरिजन के पाउँछौँ, पावलले चाहिँ यीशु ख्रिस्टलाई महापुजारी भनेका छन्, महापुजारीले विशेष गरी सुसमाचार युगमा विकसित हुने सातवटा मण्डली जुन चाहिँ प्रकाश 2:3 अध्यायमा छ, यो सातवटा मण्डलीलाई रेखदेख गर्ने काम, यसमा तेल भर्ने, पवित्र आत्माहरू राख्ने, दियोहरू बाल्ने सबै काम चाहिँ हाम्रो महापुजारी यीशु ख्रिस्टले नै गर्नुहुन्छ। यो तेलले पवित्र आत्मालाई जनाउँछ। दोस्रो कोरिन्थी 4:7 पढ्दिनु।
2 कोरिन्थी 4:7 तर सामर्थ्यको उत्तमता चाहिँ हामीबाटको होइन तर परमेश्वरबाटकै होस् भनेर हामीसित यो धन माटाका भाँडाहरूमा छ।
यहाँ जब हामीसित यो धन हुनेछ, त्यो चाहिँ पवित्र आत्मालाई उल्लेख गर्न खोजेका हुन् पावल। अनि यो जब पवित्र आत्मा चाहिँ जो कोही विश्वासीमा क्रिस्चियन विकासको पहिलो चरणबाट अझै अगाडि बढ्दै जान्छ नि, त्यो पवित्र आत्माले उसभित्र काम गर्छ होइन, पवित्र आत्माले अनेक कुरा चाहिँ पवित्र स्थानभित्रको चाहिँ चिजहरू देखाउनुहुन्छ होइन, त्यहाँ आग चाहिँ एउटा प्रकाश बल्छ, अनि ऊ चाहिँ चुनिएको वर्गतिर अगाडि बढ्दै जान्छ। 1 पत्रुस 2:9 यो कुरा उल्लेख भएको छ, चुनिएको वंश।
तर तिमीहरू चाहिँ एउटा चुनिएको वंश, एउटा राजकीय पूजाहारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हौ। यसैले कि उहाँ जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो, उहाँका सद्गुणहरू तिमीहरूले प्राप्त गर।
प्रकट गर। अब त्यो दियो बलिसकेपछि त्यसको अपोजिट साइडमा चाहिँ भेटीका रोटीहरूको टेबल हुन्थ्यो, त्यो भेटीका रोटीहरूको टेबलको बारेमा चाहिँ लेवी 24:5 र 6 उल्लेख भएको छ। लेवी 24:5 र 6
लेवी 24:5 र 6 अनि तिमीले मैदा लिनु र त्यसबाट 12 वटा रोटी पकाउनु, हरेक रोटीमा एपाको 10 भागमा 2 भाग मैदा होस्, अनि तिमीले तिनलाई परमप्रभुको सामु चोखो टेबलमाथि 2 लहर पारेर एक लहरमा 6 वटा हुने गरी मिलाएर राख।
अर्थात् 2 लहरमा 6-6 वटा रोटी। यसले के कुरालाई जनाउँछ त, यसले विशेष गरी परमेश्वरले दिनुभएको अथवा चाहिँ थुप्रै चाहिँ व्यक्तिहरूद्वारा लेखिएको बाइबललाई जनाउँछ के, जुनमा चाहिँ 66 वटा पुस्तकहरू छ, छवटा दुई लहर अथवा छ छ यसले चाहिँ 66 सङ्ख्यालाई जनाउनु खोज्दैछ। परमेश्वरको पुस्तकमा 66 पुस्तकहरू छन्। हुन त बाहिरको चाहिँ ढोकाले पनि के अरे बाहिरको त्यो हात पाउ धुने बाटालाई पनि वचनलाई नै जनाउने हो, वचन त वचन नै हो त्यो पनि। तर विशेष गरी यो भेटेको रोटीको टेबलले चाहिँ कुनै एउटा सीमित वचन अथवा कुनै खण्ड नभएर समग्र पुस्तकलाई नै जनाउँछ के। यो कुरा मत्ती 4:4 पनि उल्लेख भएको छ। मत्ती 4:4 परमेश्वरको वचन रहेको पुस्तक अथवा परमेश्वरको वचनलाई खानेकुरासँग दाँचिएको छ। पढिदिनु त मत्ती 4:4 पढ।
मत्ती 4:4, तर उहाँले जवाफ दिएर भन्नुभयो, यो लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नेछ।
रोटीले मात्र होइन, यर्मिया 15:16 वचनलाई खाने भनिएको छ। यर्मिया 15:16 पढ्दैन।
यर्मिया 15:16, तपाईँका वचनहरू फेला परे र मैले तिनलाई खाएँ।
यहाँ यर्मियाले भनेका छन् वचनहरूलाई खायो भनेका छन्। हो यसरी चाहिँ भेटेका रोटीहरूको टेबलले चाहिँ परमेश्वरको पुस्तकलाई जनाउँछ, जुनमा 66 पुस्तकहरू छन्। त्यसपछि अर्को फर्निचर भनेको चाहिँ सुनौरो धूपवेदी हुन्थ्यो। त्यो भेदी त्यो धूपवेदीमा चाहिँ कोइलाहरू राखिन्थ्यो, रोटीमाथिको लोबानहरू राखिन्थ्यो, बाहिरबाट ल्याएको चाहिँ कोइलाहरू, अनि त्यसपछि धुपौरोहरू ल्याएर चाहिँ यहाँ हालिन्थ्यो, यसबाट अनि धूप निस्कन्थ्यो। यसले के कुरालाई जनाउँछ भन्दाखेरि, जब हामी क्रिस्चियन विकासमा परमेश्वरको पुस्तकमा वचनमा पढ्दै जान्छौँ, अगाडि बढ्दै जान्छौँ, क्रिस्चियन विकासको अझै उनीहरू चुनिएको वर्ग अझै अर्को चरणमा बढ्दै जान्छौँ नि, तब हामीमा सतावटहरू आउँछ नि, पक्कै पनि आउँछ। पहिलो पत्रुस 4:12 पढ्नु।
पहिलो पत्रुस 4:12, हे प्रियहरू हो, तिमीहरूलाई जाँच्नको लागि तिमीहरूको बीचमा आएको आगोको जाँचको सम्बन्धमा मानौ तिमीहरूमाथि कुनै अनौठो कुरा आइपरेझै गरी अचम्म नमान।
आगोको जाँच, आगो परीक्षालाई आगोसँग दाँचिएको छ। यसरी नै चाहिँ अरू पदहरू पनि छन्, तपाईँले आफ्नो व्यक्तिगत अध्ययनमा पढ्न सक्नुहुन्छ। पहिलो कुरा 3:11-15, याकुब 1:12, दोस्रो तिमोथी 3:12, प्रेरित 14:22, मत्ती 5:11-12। यीशु ख्रीष्टले नै भन्नुभएको छ मत्ती 5:11-12 त पढ्नु त।
मत्ती 5:11-12, तिमीहरू धन्य हौ जब मानिसहरूले मेरो कारणले तिमीहरूलाई निन्दा गर्नेछन्, सताउने छन् र झूठ बोली बोली तिमीहरूको विरोधमा हर प्रकारको खराब कुरा गर्नेछन्। रमाओ र अत्यन्तै खुसी हो, किनभने स्वर्गमा तिमीहरूका इनाम ठूलो छ, किनभने यसरी नै तिनीहरूले तिमीहरूभन्दा पहिलेका भविष्य वक्ताहरूलाई सताएका थिए।
यीशु ख्रीष्टले नै भन्नुभएको छ सतावटहरू आउनेछ, होइन? अझ हामीले चाहिँ पत्रुसको पुस्तकमा हेर्ने हो भने पहिलो पत्रुस 2:20 19-20 पढ्दैन त,
पहिलो
पहिलो पत्रुस दुईको
पत्रुस
उन्नाइस बिस
2:19-20, किनकि परमेश्वरप्रति विवेक राखेको कारणले अन्यायसित दुःख भोग्दै मानिसले कष्टहरू सहन्छ भने यो प्रशंसा गर्न लायकको कुरा हो, किनकि आफ्ना अधर अपराधहरूले गर्दा तिमीहरूले मुक्का खाएर यो धीरजसँग सह्यौ भने बढाई गर्ने कुरा के छ र? तर असल काम गरेर पनि तिमीहरू त्यसका लागि दुःख भोग्छौ र यो धीरजसँग सहन्छौ भने परमेश्वरको सामु यो प्रशंसाको योग्य छ।
यसरी हामीले जब चाहिँ भनौँ न यसरी क्रिस्चियन विकासको चरणमा अगाडि बढ्दै जाँदाखेरि चाहिँ के त जति सतावटहरू सहन्छौँ हामीले, त्यो कुरा चाहिँ परमेश्वरको निम्ति एउटा सुगन्धित धूप जस्तो हुन्छ अरे के। दोस्रो तिमोथी 3:12 पनि यो कुराहरू उल्लेख भएको छ। दोस्रो तिमोथी 3:12 पढिदिनुहोस्।
हो, ख्रिस्ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सतावटमा पर्नेछन्।
बोल्नु भएन, तिनीहरूलाई चाहिँ बदला लिनु भएन के। त्यो कुराहरू चाहिँ परमेश्वर पिताको दृष्टिमा चाहिँ एउटा सुगन्धित धूप सरह थियो के। एफिसी 5:1-2 पढिदिनु त। एफिसी 5:1-2 पढ।
एफिसी 5:1-2, यसकारण तिमीहरू प्रिय छोराछोरीहरू जस्ता परमेश्वरका देखा सिकी गर्नेहरू हौ र प्रेममा हिँड, जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्ना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो।
हो यसरी चाहिँ उहाँले अर्पण गर्नुभएको कुरा नि त्यसपछिको चाहिँ पाटोलाई चाहिँ यहाँ चाहिँ सुगन्धित धूपको रूपमा दाजिएको छ कि हो। यसरी नै जब हामी उहाँले नै छोड्नुभएको पाइलाहरूलाई पछ्याउँदै जान्छौँ, हामीमा थुप्रै कष्टहरू आउँछ, विरोधहरू आउँछ, त्यो विरोधहरूमा हामी जब सहन्छौँ नि त्यो कुराहरू चाहिँ परमेश्वरको नजरमा चाहिँ एउटा सुगन्धित धूप सर हुन्छ कि। यो धूप चाहिँ निवास स्थानको जुन धूप छ नि, यो धूप चाहिँ तपाईँको महापवित्र स्थानसम्म छिर्थ्यो के, महापवित्र स्थानसम्म छिर्थ्यो। महापवित्र स्थानको कृपा आसनलाई ढाकिसकेपछि मात्रै महापुजारी चाहिँ महापवित्र स्थानभित्र छिर्न सक्थे, पाउँदथे। कृपा आसनको लाई ढाकेन, नढाकिएको नै महापुजारी महापवित्र स्थानमा छिर्यो भने ऊ चाहिँ मर्दथ्यो। अब यसले के कुरा जनाउँछ भन्दाखेरि, जब हामी ले हाम्रो सांसारिक इच्छाहरूलाई छोडेर जसरी क्रिश्चियन विकासको चरणमा अगाडि बढ्दै जान्छौँ, परमेश्वरको वचनमा अगाडि बढ्दै जान्छौँ, अनि सबै सतावटहरू चाहिँ खप्दै जान्छौँ नि, तब हामी पनि यो सुनौलो धूपवेदीबाट निस्किएको धूप जस्तै, सुगन्धित धूप जस्तै हुन्छौँ कि परमेश्वरको नजरमा, होइन? अनि त्यसपछि हामी यो सुनौलो धूपवेदीभन्दा अगाडि गयौँ भने पवित्र स्थान र महापवित्र स्थानलाई छुट्याउने पर्दामा आइपुग्छौँ। यो पर्दाले के कुरा जनाउँछ भन्दाखेरि, यसले चाहिँ मानव शरीरको मृत्युलाई जनाउँछ। हामीले ख्याल गरौँ, अगाडिको पर्दाले चाहिँ, यो पहिलो पर्दाले चाहिँ मानव इच्छाको मृत्युलाई जनाउँछ भने, अब यो महापवित्र स्थानभित्र छिर्ने पर्दाले चाहिँ मानव शरीरकै मृत्युलाई जनाउँछ। किन मानव शरीरको मृत्युलाई जनाउँछ भन्दाखेरि, पहिलो कोरिन्थी 15:50 र 51 पदमा उल्लेख भएको छ।
अब भाइहरू हो, म यो भन्दछु, रगत र मासु परमेश्वरको राज्यको हकदार हुन सक्दैन, न त
बस एकछिन
विनाश।
एकछिन, रगत र मासु परमेश्वरको राज्यको हकदार हुन सक्दैन। रगत र मासु हकदार हुन नसकेकै कारणले गर्दा रगत र मासु अझै पहिलो कोरिन्थी 15 हेर्ने हो भने त्यहाँ बिउसँग तुलना गरिएछ। जुन बिउ मर्दैन, मरिसकेपछि मात्रै त्यसको अर्को शरीर परमेश्वरले दिनुहुन्छ। हामी जब हाम्रो माटोको शरीर ढल्दछ तब नै हामी के त, अनि त्यसपछि पढ्नु त, न त
न त विनाश अविनाशको हकदार हुन सक्दछ। हेर, एउटा रहस्य म तिमीहरूलाई बताउँछु, हामी सबैजना स्तुति जाने छैनौ, तर हामी सबै बदली हुनेछौँ।
हो। यो दोस्रो पर्दाले चाहिँ मानव शरीरको मृत्युलाई जनाउँछ। जब हामी क्रिस्चियन दौरानमा चुनिएकोबाट हामी मृत्युसम्मै विश्वासयोग्य हुन्छौँ नि, हाम्रो मृत्युपछि चाहिँ हाम्रो पहिलो बौरी उठाइ हुन्छ, अनि त्यो पहिलो बौरी उठाएपछि चाहिँ हामी स्वर्गमै प्रवेश गर्नेछौँ। जसरी येशू ख्रिस्टले पनि आफ्नो मृत्युपछि हिब्रूको पुस्तकमा लेखियो जस्तो उहाँ महापवित्र स्थानभित्रै छिर्नुभयो। अब यो तिनवटा पर्दाहरू किन एक एक किसिमको छ, एक एक किसिमले बनिएको छ त भन्ने कुरा बुझ्नलाई चाहिँ हामीले एउटा वचनमा भेटाउँछौँ। यो तिनवटा पर्दा है, अगाडिको ढोका अनि पहिलो पर्दा र दोस्रो पर्दा, एउटै किसिमको डिजाइन आकृतिहरू कुदेर बनाएको हुन्थ्यो। रातो बैजनी रङले मिलेर बनाएको हुन्थ्यो, करुबहरूको चित्र हुन्थ्यो। यसले के कुरा जनाउँछ भन्दाखेरि, यो तिनटै ढोकाले येशू ख्रिस्टसँगै जोडिएको कुरा हो के। यसो किसी आफैले भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, यहोन्ना 14:6।
योहन्ना 14:6, यसले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन।
हो, यो स्वर्गीय मुक्ति अथवा महापवित्र स्थानले जनाउने स्वर्गीय मुक्ति, जब हामी स्वर्गमै प्रवेश गर्छौँ पितासँग सँगसँगै हुन्छौँ नि, त्यहाँसम्म पुग्नको निम्ति तिनवटा फेजहरू चरणहरू छ के। बाटो, ती तिनवटा चरणहरूलाई यसो कसरी भन्नुभएको वचनमा चाहिँ बाटो सत्य र जीवन भनिएको छ। बाटो अर्थात् मूल ढोकाबाट भित्र छिर्ने एउटा बाटो छ, त्यसले सत्यतातिर डराउँछ। किन यो भेटीका रोटीका टेबलमा चाहिँ बाइबललाई चिन्हित गर्ने 6 लहरका 2 रोटी हुन्थ्यो, अथवा त्यसले सत्यतालाई जनाउँछ। अझैभित्र अर्को पर्दा हुन्थ्यो, त्यो येशुख्रीस्तसँगै सम्बन्धित पर्दा हो। त्यसले चाहिँ जीवनसँगै पुर्याउँछ के, अर्थात् अनन्त जीवन, अर्थात् महापवित्र स्थानमा डोराउँथ्यो। यसरी येशुख्रीस्तले भन्नुभएको वचन चाहिँ बाटो र सत्य र जीवन म नै हो भन्नुको अर्थ चाहिँ यसरी निवास स्थानसँग पनि जोडिएको छ। अब यो महापवित्र स्थानमा आइसकेपछि त्यहाँ एउटा मात्रै फर्निचर हुन्थ्यो है, हामीले हेरिसकेका छौँ, त्यो चाहिँ बाचाको सन्दुक हो, अर्थात् चाहिँ त्यो एउटा सन्दुक त्यहाँ हुन्थ्यो। त्यो सन्दुकभित्र तिनवटा कुराहरू हुन्थ्यो। यो तिनवटा कुराहरूले के कुरालाई जनाउँछ त, पहिला त त्यो सन्दुक बुझ्नुभन्दा पहिला सन्दुकको भित्र भएका कुराहरूलाई हेरौँ। मन्ना हुन्थ्यो त्यहाँ, मन्ना चाहिँ प्रस्थान 16:32-34 उल्लेख गरिएको छ, पढिदिनु त।
अनि मूसाले भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो, आफ्ना भावी पुस्ताहरूका निम्ति जोगाई राख्नलाई एक ओमेर मन्ना भरिराख, र तिनीहरूले यो रोटी देखुन् जुन रोटी मैले तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याउँदा उजाड स्थानमा तिमीहरूलाई खुवाएको थिएँ। अनि मूसाले हारूनलाई भने, एउटा भाँडा ल्याऊ र त्यसमा एक ओमेर मन्ना हाल, अनि त्यो आफ्ना भावी पुस्ताहरूका निम्ति जोगाई राख्नलाई परमप्रभुको सामु राखिदेऊ। परमप्रभुले मूसालाई आज्ञा गर्नुभए अनुसार हारूनले त्यो त्यसलाई जोगाई राख्न साक्षीको अघिल्लोतिर राखिदिए।
मन्नाको बारेमा यहाँ उल्लेख भएको छ है। मन्ना चाहिँ अब दिनदिनै बटुल्नु पर्ने हुन्थ्यो, अर्को दिनसम्म राख्यो भने चाहिँ त्यसको बासना आउने गर्थ्यो त्यो है। तर त्यस्तो किसिमको एउटा मन्ना पनि छ जुन मन्ना चाहिँ फरक छ है। युन्ना 6:49-51 पढिदिनु त।
तिनीहरूका पिता पुर्खाहरूले उजाड स्थानमा मन्ना खाएर मरे, यो त्यही रोटी हो जुन रोटी मानिसले यसबाट खाओस् र नमरोस् भनेर स्वर्गबाट ओर्लेर आउँछ। त्यो जिउँदो रोटी म नै हुँ जो स्वर्गबाट ओर्लेर आयो। कसैले यस रोटीबाट खायो भने ऊ सधैँभरि जिउनेछ, अनि त्यो रोटी चाहिँ जो म दिनेछु मेरो मासु हो, जुन मासु म संसारको जीवनका निम्ति दिनेछु।
यहाँ चाहिँ मन्नासँग मन्नालाई रोटी भनिएको छ। मन्ना चाहिँ यस्तो किसिमको रोटी हो, त्यो रोटी खाना खाँदै पनि त्यो बेलाको इजरायलीहरू मर्थे के। तर परमेश्वरले आफैलाई त्यो एउटा अर्को स्वर्गीय मन्नासँग बाँच्नु भएको छ। त्यो मन्ना चाहिँ खाँदाखेरि मान्छे कहिल्यै अथवा मानिस अथवा त्यो विश्वासी चाहिँ अमर रहन सक्छ के। प्रकाश 2:17।
जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जय पाउँछ उसलाई म गुप्त राखिएको मन्नाबाट खान दिनेछु, अनि उसलाई एउटा सेतो पत्थर र त्यस पत्थरमा लेखिएको एउटा नयाँ नाम दिनेछु, जुन नाम त्यो नाम पाउनेले बाहेक अरू कसैले जान्दैन।
गुप्तमा राखिएको मन्ना दिनेछु भन्नुको अर्थ येशु ख्रीष्टले मण्डलीलाई मन नै दिनुहुनेछ होइन के। प्रकाशको पुस्तक आफैमा चिन्हहरूले भरिएको पुस्तक हो। यहाँ चाहिँ मन्नाले चाहिँ त्यो गुप्तमा राखिएको मन्नाले चाहिँ अमरतालाई जनाउँछ। 1 कोरिन्थी 15:42 पढ्दैनौ।
पहिलो कोरन्थी 15:42, मरेकाहरूको बौरी उठाइ पनि यस्तै प्रकारको हुन्छ, विनाशी दशामा छरिन्छ, अविनाशी दशामा बौराइन्छ।
पढ्दैजानु।
अनादारमा छरिन्छ, महिमामा बौरिन्छ, दुर्बलतामा छरिन्छ, सामर्थ्यमा बौराइन्छ। एक प्राकृतिक शरीर छरिन्छ, एक आत्मिक शरीर बौराइन्छ। प्राकृतिक शरीर हुन्छ र आत्मिक शरीर पनि हुन्छ। अनि
अब
त्यस
52 पद पढ्नु एकचोटि।
52 पद, एकैक्षणमा आँखाको झिमिकमा आखेरी तुरै बज्दाखेरि, किनकि तुरै बज्नेछ र मरेकाहरू अविनाशी दशामा बौराइने छन् र हामी चाहिँ बदली हुनेछौँ।
53 पद।
किनकि यस विनाशीले अविनाशीलाई पहिरनै पर्छ र यस मरणशीलले अमरतालाई ओढ्नै पर्छ।
अविनाशलाई अमरतालाई ओढ्नै पर्छ। अविनाश भनेको विनाश हुनै नसक्ने के। गुप्तमा राखिएको मन्ना जुन प्रकाशको पुस्तकमा लेखिएको छ यसले चाहिँ अमरतालाई जनाउँछ। त्यो मण्डलीले पाउनेछन् त्यस्तो जीवन चाहिँ। प्रकाश 20:6 पढ्नु त, 5 देखि पढ्दैछन्, 5-6।
प्रकाश 20:5, तर बाँकी मरेकाहरू 1,000 वर्ष पुरा नहुन्जेल फेरि जीवित भएनन्। यो चाहिँ पहिलो बौरी उठाइ हो। यस पहिलो बौरी उठाइमा जसको भाग हुन्छ ऊ धन्य र पवित्र हो, यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रिस्टका पुजारी हुनेछ र तिनीहरूले उहाँसित 1,000 वर्षसम्म राज्य गर्नेछ।
दोस्रो मृत्युको अधिकार नै नहुने भनेपछि तिनीहरू सधैँभरि जिउँछन्। अमरता हुन्छ कि, यसरी मन्नाले चाहिँ अमरतालाई जनाउँछ। अब त्यहाँभित्र त्यो सावधान के अरे सन्दुकभित्र, बाचाको सन्दुकभित्र अर्को एउटा आर्टिकल पनि हुन्थ्यो, त्यो भनेको हारुनको कोपिला लागेको लौरो। हारुनको कोपिला लागेको लौरो चाहिँ गन्ती 17:8।
27:8, अनि यस्तो भयो, भोलिपल्ट मूसा साक्षीको निवास स्थानभित्र गयो, अनि हेर, लेवीको घरानाका निम्ति हारुनको लौराले कोपिला हालेछ, कोपिलाहरू लागेछन्, फुलहरू फुलेछन् र कागजी बदामहरू फुलेछन्।
त्यहाँ घटनामा हामीले हेर्न सक्छौँ कि दावी गरेका छन् हरेक कुलले आफू चाहिँ लेवीहरू हुनको निम्ति, पुजारीहरू हुनको निम्ति छानिएको हो, चुनिएको भनेर दावी गरिरहेछ, होइन, महापुजारी हुनको निम्ति चुनिएको भनेर दावी गरिरहेछ। अनि कुल कुलमा झगडा भइसकेपछि परमेश्वरले भन्नुहुन्छ, सबैको कुलबाट एउटा एउटा दाउरा लिएर आऊ, एउटा लौरो लिएर आऊ, अनि त्यो भित्र राख। अनि परमेश्वरले भन्नुहुन्छ, जुन दाउरामा, जुन कुलको दाउरामा कोपिला लाग्छ उसैलाई नै मैले चुनेको हो भनेर भनिसकेपछि, भोलिपल्ट हेर्दाखेरि हारुनको लौरोमा चाहिँ कोपिला लागेको थियो कि। यसले के जनाउँछ भन्दा, हारुनलाई परमेश्वरले महापुजारी हुन चुनु भएको हो भन्ने कुरा जनाउँछ। यसो क्रिस्ट पहिला त्यसरी नै चुनिनु भयो। हिब्रू 5:6 पढिदिनु।
हिब्रू 5:6, जस्तो उहाँले अर्को ठाउँमा पनि भन्नुहुन्छ, मल्किसेदेकको रीति मुताबिक तिमी सधैँका निम्ति पुजारी हौ।
यसो क्रिस्टलाई भन्नुभएको कुरा हो यो, होइन, सबैका निम्ति पुजारी अर्थात् महापुजारी उहाँ चुनिनु भयो। पहिला येशु ख्रिस्ट त्यसरी चुनिनु भयो हो, त्यसपछि मण्डली पनि त्यसरी चुनिएको छ। 1 पत्रुस 2:9।
पहिलो पत्रुस 2:9, तर तिमीहरू चाहिँ एउटा चुनिएको वंश, एउटा राज्यकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हौ, यसैले कि उहाँ जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो, उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर।
एउटा चुनिएको वंश, यसरी चाहिँ हारुनको कोपिला लागेको लौरोले चाहिँ परमेश्वरद्वारा नै प्रत्यक्ष रूपमा चुनिएको येशु र उहाँको शरीर अर्थात् मण्डलीलाई जनाउँछ। त्यसपछि अर्को आर्टिकल हुन्थ्यो, व्यवस्थाका दुई पार्टीहरू हुन्थे। त्यो व्यवस्थाका दुईवटा पार्टीहरू नै पहिला किन हुन्थे भन्ने कुरा हामीले बुझ्न जरुरी छ। दुईवटा पार्टीहरू किन हुन्थे त, एउटै पार्टी किन हुन्थेन? येशु ख्रिस्टले नै भन्नुभएको छ, पहिला त मत्ती 22:37-29 पढिदिनुहोस् है।
मत्ती 22:37 39, यसले तिनलाई भन्नुभयो, तिमीले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा मनले प्रेम गर, यही चाहिँ पहिलो र ठुलो आज्ञा हो, अनि दोस्रो चाहिँ
एकछिन, यो चाहिँ पहिलो आज्ञा हो। हुन त येशु ख्रिस्टले यहाँ पहिलो दोस्रो भनेर चाहिँ पार्टीकै कुराहरू 10 आज्ञाहरूको बारेमा दर्शन खोल्नुभयो हो, तर त्यो 10 आज्ञाहरूलाई नि उहाँले निचोडमा, समरीमा दुईवटा आज्ञा गर्नुभएको छ कि, दुईवटा आज्ञामा टुङ्ग्याउनु भयो। पहिलो आज्ञा चाहिँ माथिको हो रे, पहिलो आज्ञा चाहिँ के हो रे, परमेश्वरलाई आफ्नो सारा प्रेम, सारा शक्ति, होइन, सारा, फेरि पढिदिनु त।
यसले तिनलाई भन्नुभयो, तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा मनले प्रेम गर।
यो चाहिँ पहिलो है, पहिलो हो यो आज्ञा। अब दोस्रो चाहिँ के हो त?
यही चाहिँ पहिलो र ठुलो आज्ञा हो, अनि दोस्रो चाहिँ यही जस्तो छ, तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर।
हो, यो दुईटा भन्नु नि, पढ्नु पढ्नु।
सारा व्यवस्था र भविष्यवक्ताहरू यिनै दुई आज्ञाहरूमा आधारित छन्।
हो, व्यवस्थाको दुई पार्टीहरू भन्नु, 10 आज्ञाहरू हुन्थ्यो हामीलाई थाहा छ नै, तर येशु ख्रिस्टले त्यो 10 आज्ञाहरूलाई दुईवटामा समराइज गर्नुभयो, निचोडमा ल्याउनु भयो, दुईवटा भन्नुभयो नि, पहिलो दोस्रो। हामीले के अनुमान गर्न सक्छौँ भन्दाखेरि, जसरी दुईवटा पार्टीहरू हुन्थ्यो नि, पहिलो पार्टीमा चाहिँ हामीले एकछिनमा हेर्नु नै छौँ, पहिलो पार्टीमा चाहिँ परमेश्वरसँग सम्बन्धित कुराहरू लेखिएको हुन्थ्यो, दोस्रो पार्टीमा चाहिँ मानिसहरूसँग सम्बन्ध राख्ने कुराहरू लेखिएको हुन्थ्यो क्या। प्रेरित 32:19 एकछिन है, प्रेरित 32 होइन, यो प्रस्थान 32:19।
अनि यस्तो भयो, जब जब उनी छाउनीको नजिक आए र उनले त्यो बाछा र नाच देखे, तब मोसाको रिस दन्कियो र आफ्ना हातबाट उनले ती पाटीहरू फालिदिए र तिनलाई तल त्यस पहाडको फेदमा पुर्याई फुटाइदिए।
त्यो दुईवटै पार्टीहरू फुटाइदिएका छन्। अनि परमेश्वरले फेरि भन्नुहुन्छ प्रस्थान 34:1 फेरि त्यस्तै पहिलाको जस्तै दुईवटा पार्टीहरू बनाऊ भन्नुभयो। प्रस्थान 34:1 पढ्नु त।
तब परमप्रभुले मोसालाई भन्नुभयो, आफ्ना निम्ति पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटीहरू काटेर बनाऊ, अनि तिमीले फुटाइएका पहिलेका पाटीहरूमा भएका शब्दहरू म ती पाटीहरूमा लेखिदिनेछु।
अब त्यहाँ लेखिने कुराहरू के हुन् त? प्रस्थान 20 अध्यायमा छ के? त्यो प्रस्थान 20 अध्यायको 10 आज्ञाहरू हेर्नुभयो भने नि पहिलो पाटोमा चाहिँ परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरू छ। एकछिन है, जस्तै प्रस्थान 20:1 करिब करिब 11 पदसम्म हेर्ने हो भने नि परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरू छ। अब 12देखि तल हेर्ने हो भने मानिसहरूसँग, जस्तै बुवा आमालाई आदर गर, अरूको हत्या नगर, छिमेकीको व्यभिचार नगर, चोरी नगर, छिमेकीको विरोधमा झुटो खुवाई नदेऊ, यसरी छुट्याइएको छ के? हो, हामीले के आकलन गर्न सक्छौँ भन्दा दुईवटा पार्टीहरू किन बनाएको हुन्थ्यो भन्दा, पहिलो पार्टीमा चाहिँ परमेश्वरसँग सम्बन्ध राख्ने आज्ञाहरू थियो भने दोस्रो पार्टीमा अरू मानिसहरूसँग सम्बन्ध राख्ने कुराहरूको आज्ञा थियो। अब यो दुईवटा पार्टीको सामान्य जानकारी, अब सन्दुकभित्र यो दुईवटा पार्टीहरू राखिएको अर्थ के हो त? त्यो पार्टीले के कुरालाई जनाउँछ त? पार्टी अर्थात् व्यवस्था, त्यहाँ लेखिएको व्यवस्था, व्यवस्था न्यायकर्ताहरूलाई थाहा हुन्छ। यसु र मण्डली पनि कुनै समयमा यसुको दिव्य योजनामा न्यायकर्ताहरू हुन ठहराइएको हो के? ठहराइएको छ पनि। प्रेरित 17:31 पढ्नु त।
प्रेरित 17:31, किनभने उहाँले एउटा दिन ठहराउनु भएको छ जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतापूर्वक संसारको न्याय गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट बौराएर उठाइकन उहाँले सबै मानिसहरूलाई यस कुराको प्रमाण दिनुभएको छ।
न्याय गर्नुहुनेछ अर्थात् उहाँ न्यायकर्ता भएर न्याय गर्नुहुन्छ कुनै समयमा, होइन? मण्डली पनि त्यसरी न्याय गर्नु चाहिँ ठहराइएको छ। पहिलो कोरन्थी 6:2।
पहिलो कोरन्थी 6:2, पवित्र जनहरूले संसारको न्याय गर्दैछन्, के यो कुरा तिमीहरूलाई थाहा छैन? अनि तिमीहरूद्वारा संसारको न्याय गरिनेछ भने सबैभन्दा साना कुराहरूको न्याय गर्न पनि के तिमीहरू अयोग्य छौ?
हो, यसरी व्यवस्थाको पार्टीले चाहिँ न्यायकर्ता हुन ठहरिएको यीशु ख्रीष्ट र मण्डलीलाई समेत जनाउँछ। यो त भयो सन्दुकभित्र भएका 3 थोकहरू। अब सन्दुकले नै के कुरालाई जनाउँछ त? हामीले यसको बारेमा हेर्ने हो भने सन्दुकको माथिको 2 करुबहरूले प्रेम र शक्तिलाई जनाउँछ। यो परमेश्वरको गुणहरू, 4 गुणहरू छन्, प्रेम, शक्ति, न्याय र बुद्धि। यो कुरा हामीले प्रकाशको पुस्तकमा चिन्हहरूमा देखाइएको पाउँछौँ। जस्तै प्रकाशको पुस्तकमा हेर्ने हो भने प्रकाशको पुस्तकको 4 अध्यायमा स्वर्गमा परमेश्वरको सिंहासन छ। त्यो सिंहासनमा 4 जनावरहरू छन् के? जस्तै 7 पद हेर्ने हो भने पहिलो प्राणी चाहिँ सिंह जस्तो थियो, दोस्रो प्राणी बाछा जस्तो थियो, तेस्रो प्राणी चाहिँ मानिसको जस्तो चेहरा, चौथो प्राणी चाहिँ उडिरहेको चिल जस्तो थियो। यसले परमेश्वरको 4 गुणलाई त्यहाँ चित्र चिन्हहरूमा, सिम्बलहरूमा देखाइएको छ के? प्रेम, शक्ति, न्याय र बुद्धि। अब यो कृपा आसनमाथि भएको 2 करुबले चाहिँ प्रेम र शक्तिलाई जनाउँदछ। कृपा आसनको बिचमा भएको स्थान जहाँ नै महापुजारीले प्रायश्चितको दिनमा वर्षको एकपट्टि लगेर चाहिँ एकपल्ट वर्षको एक दिन रगत लगेर छर्किन्थे नि, त्यहाँ त्यो स्थानले चाहिँ परमेश्वरको न्यायलाई जनाउँछ। किन? किन भन्दाखेरि त्यहाँ लगेर रगत छर्किँदाखेरि मात्रै इजरायलीहरूको र हारुनकै आफ्नै परिवारको पनि प्रायश्चित हुने गर्थ्यो, क्या? पापको क्षमा हुने गर्थ्यो। अनि त्यही ठाउँमा चाहिँ परमेश्वरले आफ्नो उपस्थिति ज्योतिद्वारा जनाउनु हुन्थ्यो, त्यसलाई चाहिँ हिब्रू भाषामा सेकिना ग्लोरी भनिन्छ। यही ज्योति नै महापवित्र स्थानमा भएको एउटा मात्रै ज्योति हो। किन भन्दा महापवित्र स्थानभित्र पनि, महापवित्र स्थान पनि पर्दा अलि ढाकिएको हुन्थ्यो, अनि यो ज्योति त्यहाँ प्रकट हुन्थ्यो, अनि परमेश्वर चाहिँ सुनिने आवाजमा इजरायलीहरूलाई भन्नुपर्ने कुराहरू चाहिँ महापुजारी हारुनसँग चाहिँ यसरी बातचित गर्नुहुन्थ्यो कि। निवास स्थान चाहिँ परमेश्वरले बनाउनुको कारणै हो, किन भन्दा महापवित्र स्थानमा यसरी इजरायलीहरूलाई भन्नुपर्ने कुराहरू सिधै इजरायलीहरूलाई नभनिकन महापुजारीलाई द्वारा परमेश्वरले भन्ने गर्नुहुन्थ्यो। यो कृपासनको बीच भागले चाहिँ न्यायलाई जनाउँछ, अनि महापुजारीले गरेर यो करुबहरूमाथि रगत छर्किँदैन थियो के, न्याय बीचको कृपासनमा नै छर्किन्थे, किन भन्दा त्यो कुराले परमेश्वरको न्याय जुन माग गर्नु भएको छ त्यसलाई चाहिँ पूर्ति गर्थ्यो। परमेश्वरको प्रेम र शक्तिले कहिले पनि रगतको माग गर्दैन। अब यो तलपट्टिको जुन चाहिँ सन्दुक छ यसले चाहिँ क्रिस र मण्डलीको एकतालाई जनाउँछ। अब हामीले हेर्ने हो भने यो तलपट्टिको सन्दुकलाई चाहिँ माथिपट्टिको ढकनीले ढाक्या हुन्थ्यो नि त, ढकनी त माथि हुन्थ्यो, यो ढकनी तलपट्टिले भागले चाहिँ क्रिस र मण्डलीलाई जनाउँछ, माथिपट्टिको कृपा आसन करुबहरू भएको यो ढकनी छ नि ढकनीले चाहिँ परमेश्वरलाई नै जनाउँछ। जसरी हामीले पहिलो कोरिन्थी 11:3 पढ्न सक्छौँ, पहिलो कोरिन्थी 11:3 पढिदिनुहोस् त।
तर तिमीहरूले यो कुरा जानेको म चाहन्छु, प्रत्येक पुरुषको शिर ख्रिस्ट हुनुहुन्छ र स्त्रीको शिर पुरुष हो अनि ख्रिस्टको शिर परमेश्वर हुनुहुन्छ।
क्रिसको शिर अथवा क्रिसको माथि परमेश्वर हुनुहुन्छ नि, यसै कारणले नै क्रिस र मण्डलीलाई जनाउने यो सन्दुक माथि चाहिँ कृपासन हुनुको अर्थ हो है। समग्रमा यो सन्दुकले नि, यो सन्दुक जसरी यसरी मिलेर ढकनीहरू करुबहरू कृपासन मिलेर बनेको हुन्थ्यो नि, यसले समग्रमा परमेश्वर क्रिस र मण्डलीको एकतालाई जनाउँछ के। यो सबै कुरा मिलेर यसरी बने हुन्छ नि, यो कुरा युन्ना 17:21 उल्लेख भएको छ। युन्ना 17:21 पढ्दैनौँ।
तिनीहरू सब एक हौन, जसरी हे पिता तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी नै तिनीहरू पनि हामीमा एक हौन र तपाईँले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्।
हो, एक हुन् तिनीहरू पनि हामीमा एक हुन्, जसरी म तपाईँमा छु तिनीहरू पनि चाहिँ हामीमा एक हुन्, यो एकतालाई जनाउँछ विशेष गरी यो सन्दुकले है। हो, यसरी आज हामीले महा के अरे निवास स्थानको बारेमा छोटकरीमा यसको आत्मिक अर्थहरूलाई हेर्ने अवसर पायौँ। अझ बढी चाहिँ तपाईँहरूले अझै स्वअध्ययन गर्नुभयो भने नि यो चारैतिर चाहिँ इजरायलीहरू कुल कुल अनुसार बस्थे, त्यसलाई चार भागमा बाँडिएको छ है। जस्तै मरारी, गेर्सुनीहरू, कोहातीहरू, अनि यसरी चाहिँ चार भागमा बाँडिन्थ्यो के, लेबीहरू नै यसरी चाहिँ चार भागमा बाँडिन्थ्यो। हामीले पहिला अध्ययन गरेको अध्ययनको बगैँचाबाट निस्केको चारवटा मानव वर्गहरू होइन, अनि जकरियाको दर्शनमा जसरी देख्यौँ नि ट्याबरनेकल अथवा चाहिँ यो निवास स्थानको वरिपरि भएका चारवटा वर्गहरूले पनि मानव जातिको चारवटा वर्गहरूलाई जनाउँछ के। अब हामीले निवास स्थानको बारेमा त्यो पढ्यौँ, अध्ययन गऱ्यौँ, निवास स्थान खडा गर्नुको अर्थ के त, यो भित्र के गरिन्थ्यो त, हो दैनिक पूजाआजा त गरिन्थ्यो नै, बलिदानहरू त चढाइन्थ्यो नै, त्यो कुरा हामीले लेवीको पुस्तकमा पाउँछौँ। त्यहाँ विभिन्न किसिमको चाहिँ बलिहरू चढाइन्थ्यो कि, मेल बलि, दोष बलि, पाप बलि, अन्न बलि, होम बलि, अनेक किसिमको बलिहरू चढाइन्थ्यो। तर त्यसभन्दा पनि अझ महत्त्वपूर्ण नि, वर्षको एकपटक मात्र एउटा त्यस्तो महान दिन थियो जुन चाहिँ हारुनको वंश, लेवीहरूको वंश, अनि इजरायलीहरूको सारा कुलको वंशहरूको पापहरू प्रायश्चित गर्नको निम्ति वर्षको एकचोटि यो निवास स्थानमा प्रायश्चितको दिनको बलिदान चढाइन्थ्यो। यो प्रायश्चितको दिनको बलिदान चाहिँ हामी आउँदो हप्ता हेर्नेछौँ। परमेश्वरले आजको वचन पढाइमा उहाँले नै आशिष थपिदिनु भयो।